आगे सबक देखिए भाई, व इन अमरहा बितलाकी यमलिकुर रजअत फतल्लकत बाइनतन औ अमरहा बिल बाइनी फतल्लकत रजइयतन वक़अ मा अमर बिही ज़ौज فمعنى الأول أن يقول لها الزوج طلقي نفسك واحدة أملك الرجعة فتقول طلقت نفسي واحدة بائنة فتقع رجعية. گزشتہ سبق میں ہم نے فصل امر بالید شروع کی تھی. خاون بیوی سے کہتا ہے امرو کی بید کی, تیرا معاملہ تیرے ہاتھ میں ہے, اور چونکہ یہ کنایا ہے طلاق کا اختیار دینے سے لہذا اس کے اندر نیت شرط ہے. تو خاوند بیوی سے کہتا ہے امرو کی بیدی کی اور تین طلاقوں کی نیت کرتا ہے, اور بیوی جواب میں کہتی ہے قد اخترت نفسی بواحدتین, تو اس صورت میں تینوں طلاقیں واقع ہو جائیں گی. اس لیے کیونکہ عورت نے کیا کہا ہے قد اخترت نفسی بواحدتین, اور یہاں ہم بتطلیقتین واحدتین تطلیق مصدر نہیں نکال سکتے, اس لیے کیونکہ ماقبل میں طلاق والا فعل عورت نے ذکر نہیں کیا بلکہ ماقبل میں اختیار والا فعل ذکر کیا ہے, تو اسی کے مطابق مصدر نکالیں گے. تو گویا عورت نے یوں کہا ہے قد اخترت نفسی باختیارت واحدت, تو ایک مرتبہ اختیار کر رہی ہے اس چیز کو جس کا خاوند نے اس کو مالک بنایا تھا, اور وہ تو تین طلاقیں تھیں لہذا تین طلاقیں واقع ہو جائیں گی. لیکن اگر خاوند نے تو کہا امر کی بیدی کی نیت تین کی کر رہا ہے, اور عورت جواب میں کہتی ہے قد طلقت نفسی بواحدت, تو پھر اس صورت میں ایک طلاق ہوگی. یا اسی طرح عورت کہتی ہے اخترت نفسی بتطلیقتن, خود طلاق کا لفظ لے آتی ہے, تو اس صورت میں بھی ایک ہی طلاق واقع ہوگی بھائی. اور نیز یہ بھی بتلایا کہ اس کے ذریعے طلاق بائن ہی ہوگی رجعی نہیں, اگرچہ عورت تطلیق کا لفظ صراحتن لے آئی ہے. وجہ یہ کہ خاوند نے عورت کو اس کے معاملے کا مالک بنایا ہے, اور مالک ہونا تبھی ہو سکتا ہے جب یہاں عورت کو طلاق بائن کا مالک بنایا جائے, اس لیے کیونکہ طلاق رجعی کے اندر تو معاملہ عورت کے ہاتھ میں نہیں ہوتا بھائی, وہاں تو خاوند جب چاہے رجوع کر سکتا ہے بھائی عدت گزرنے سے پہلے پہلے. پھر اس کے بعد بتلایا تھا کہ اگر خاوند نے عورت کو امرو کی بیدی کی کہا اور دو الگ الگ وقت ذکر کیے, تو اس صورت میں یہ دو امر ہو گئے. تو اگر پہلے وقت کے اندر عورت رد بھی کر دے تو دوسرے وقت کے اندر اس کو پھر اختیار ہوگا, تو دوسرے وقت میں اس کو پھر اختیار ہوگا, اور پہلے امر کو رد کرنے سے دوسرا امر رد نہیں ہوگا کیونکہ وہ الگ ہے. لیکن اگر خاوند نے درمیان میں فصل نہ کیا اور دو تین وقت ذکر کر دیے جو سارے اکٹھے ترتیب سے آ رہے ہیں, تو پھر اس صورت میں یہ ایک ہی امر ہوگا, اور ایک مرتبہ عورت اگر اس کو رد کر دے تو پھر دوبارہ اس کو اختیار نہیں ہوگا بھائی. اور اسی طرح پھر صاحب ہدایہ نے یہ مسئلہ بھی ذکر فرمایا کہ اگر خاوند نے بیوی سے کہا امرو کی بیدی کی یوم یقدم فلان, ان کی فلان جس دن آئے تو تیرا معاملہ تیرے ہاتھ میں ہے, اور جس دن وہ شخص آیا عورت کو پتا نہ چلا, رات کو عورت کو پتا چلا, تو اس صورت میں امر بالید جو ہے وہ چونکہ ایک فعل ممتد ہے, اور فعل ممتد کے ساتھ یوم کو ذکر کیا جائے تو اس سے مراد نہار ہوتا ہے, تو لہذا اس سے دن مراد تھا اور وہ تو گزر چکا ہے, لہذا عورت کو کوئی اختیار نہیں ہے بھائی. اور نیز انہوں نے آپ کو یہ بھی بتلایا کہ یہ اختیار عورت کو مجلس تک رہتا ہے, چاہے یہ مجلس جتنی بھی طویل ہو جائے تو عورت کو اختیار ہے, الا یہ کہ وہاں سے وہ عورت اٹھ جائے تو مجلس بدل گئی تو اختیار ختم, یا عورت کوئی ایسا کام شروع کرے جو اعراض پر دلالت کرے تو اس صورت میں بھی عورت کا اختیار ختم ہو جائے گا بھائی. اور پھر صاحب ہدایہ نے یہ بھی آپ کو بتلایا کہ اگر عورت کھڑی ہوئی تھی اور پھر بیٹھ گئی, خاوند نے امرو کی بھی یدی کی کہا اس وقت عورت کھڑی ہوئی تھی اور پھر بیٹھ گئی, تو بھی اس کا اختیار باقی ہے کیونکہ بیٹھنا تو زیادہ متوجہ ہونے کی دلیل ہے, کھڑا ہونا تو اعراض کی دلیل ہے لیکن بیٹھنا زیادہ متوجہ ہونے کی دلیل ہے. اور اسی طرح اگر وہ بیٹھی ہوئی تھی اس نے ٹیک لگا لی یا ٹیک لگائی ہوئی تھی اور بیٹھ گئی, تو اس صورت میں بھی اس کا خیار باطل نہیں ہوگا بھائی. اس کے بعد اگلی فصل مشیت کے بارے میں ہم نے شروع کی تھی. خاوند نے بیوی سے کہا کہ طلقی نفسکی, اپنے آپ کو طلاق دے دے, तो इस सूरत में अगर खावन ने एक ही नीयत की है या कोई नीयत नहीं की है, तो चूंकि ये सरीह लफ्ज है, औरत को तलाक का इख्तियार मिल गया, तो वो जब कहेगी तल्लक तो नफसी, तो एक रजई तलाक वाकई हो जाएगी। और अगर अगर औरत ने अपने ऊपर तीन तलाकें वाकई की इन लफ्जों के साथ, खावन ने क्या कहा तल्लिकी नफ्स की, और औरत ने अपने ऊपर तीन तलाकें वाकई कर दी जबकि खावन ने भी यही नीयत की हुई है, तो फिर तीनों तलाकें वाकई हो जाएंगी। वजह यह कि जो अमर होता है यह मुतजमिन होता है मस्तर को। किसी को जब अमर दिया जाए, मसलन मैं किसी से कहता हूं ए जरिब, तो दरअसल माना यह है इफ अल फिअल जरब। तो यहां भी जब खावन ने कहा तल्लिकी, तो इसका माना है इफ अली फिअल तलाक भाई। और अगर खावन ने कहा तल्लिकी नफ्स की, तो अपने आप को तलाक दे दे, तो पीछे जिक्र हो गया कि इस सूरत में औरत अपने आप को एक रजई तलाक दे सकती है। लेकिन जवाब में औरत कहती है अबन तो नफसी, मैंने अपने आप को बाइना कर दिया, तो कहते हैं इस सूरत में तलाक रजई वाकई हो जाएगी, क्योंकि इबानत यह भी तलाक के अल्फाज में से है, इसके जरिए तलाक वाकई हो जाया करती है भाई। तो लिहाजा खावन ने भी तलाक का इख्तियार दिया था और औरत भी जवाब में तलाक ही को जिक्र कर रही है, तो औरत का जवाब खावंद की तफवीज के मुताबिक है असल के अंदर, यानी तलाक के अंदर। अगरचे वसफ के अंदर औरत बैनूनत को ला रही है, लेकिन असल के एतबार से तो मुआफकत मौजूद है, लिहाजा असल यानी तलाक तो वाकई हो जाएगी, और वो जो इबानत का जायद वसफ औरत ने जिक्र किया उसका कोई एतबार नहीं होगा। लेकिन अगर खावन ने कहा तल्लिकी नफ्स की और औरत ने जवाब में कहा इख्तर तू नफसी, तो फिर इस सूरत में तलाक वाकई नहीं होगी, इसलिए क्योंकि इख्तियार जो है यह तलाक के अफाल में से नहीं है। तो गोया ये इसी तरह है, खावंद एक बात कर रहा है और बीवी कोई दूसरी बात कर रही है, औरत का जवाब खावंद के तफवीज के मुताबिक नहीं है क्योंकि इख्तियार तलाक के अफाल में से नहीं है, तो लिहाजा इस सूरत में तलाक वाकई नहीं होगी। और वो जो इख्तर तू नफसी से तलाक वाकई भी होती थी जहां पर, वो भी इजमाए सहाबा से खिलाफुल कियास साबित था, और वो किसके जवाब में था, जब खावंद इख्तारी कहता था उसके जवाब में अगर औरत इख्तर तू नफसी कहती तो फिर तलाक वाकई हुआ करती थी, और वो भी खिलाफुल कियास तरीके पर। बात समझ में आ गई, क्योंकि कियास तो यह तकाजा करता है कि इख्तारी या इख्तर तू नफसी वगैरह से तलाक वाकई नहीं होनी चाहिए, क्योंकि यह तलाक के अल्फाज में से नहीं है भाई। और नीज फिर साहिब हिदाया ने आपको यह भी बतलाया कि जो खावंद ने कहा तल्लिकी नफ्स की, ये बाज एतबार से तमलीक है और बाज एतबार से यह तालीक है। जब यह तमलीक है तो यह मजलिस तक बंद रहेगा, तमलीकात का जवाब मजलिस में जरूरी है, तो यह मजलिस तक रहेगा, और चूंकि यह तालीक भी है लिहाजा खावंद इससे रुजू नहीं कर सकता भाई। और फिर साहिब हिदाया ने बतलाया कि तल्लिकी नफ्स की यह तो तमलीक है, लेकिन तल्लिकी जर्रता की यह तौकील है, ये तौकील है। वजह यह कि तल्लिकी नफ्स की, इसके अंदर औरत फिर अपने लिए अमल करेगी, और अपने लिए इंसान जो अमल करता है वो मालिक होने की हैसियत से करता है, और तल्लिकी जर्रता की, इसके अंदर औरत जो अमल करेगी वो गैर यानी खावंद के लिए कर रही है, खावंद की मदद कर रही है तलाक देने के अंदर, तो लिहाजा ये तौकील है। तो जो काम इंसान अपने लिए करता है वो मालिक होकर करता है, और वो काम जो इंसान गैर के लिए करता है वो वकील बनकर करता है। तो यहां पर जब तल्लिकी नफ्स की कहा तो ये तमलीक है भाई, क्योंकि औरत अपने लिए इख्तियार इस्तेमाल करेगी, और जब तल्लिकी जर्रता की कहा तो इस सूरत में यह तौकील है, क्योंकि खावंद की मदद करेगी तलाक देकर भाई। और फिर साहिब हिदाया ने यह भी बतलाया कि अगर एक शख्स ने किसी दूसरे शख्स से कहा तल्लिक इमराती कि तू मेरी बीवी को तलाक दे दे, तो यह तौकील है, लिहाजा यह मजलिस पर बंद नहीं, मजलिस के बाद भी वह तलाक दे सकता है। लेकिन अगर खावन ने कहा तल्लिक इमराती इन शिता कि मेरी बीवी को तलाक दे दे अगर तू चाहता है, तो फिर इस सूरत के अंदर यहां चूंकि इन शिहता की कैद लगा दी, अगर तू चाहे यानी उसकी मशीयत की कैद लगा दी, लिहाजा ये तमलीक है, और तमलीक तो मजलिस तक रहती है, लिहाजा सिर्फ उसी मजलिस में वो शख्स तलाक दे सकता है भाई। और नीज खावंद इसे रुजू नहीं कर सकता क्योंकि तालीक है भाई, तल्लिक इमराती इन शीता, देखो इन शीता मशीयत के साथ उसको मुअल्लक कर रहा है और तालीक के अंदर रुजू नहीं हो सकता भाई। फिर उसके बाद मसला जिक्र किया कि अगर खावन ने बीवी से कहा कि तल्लिकी नफ्सा की सलासन, तू अपने आप को तीन तलाकें दे दे, औरत ने अपने आप को एक तलाक दे दी, तो कहते हैं एक वाकई हो जाएगी, इसलिए क्योंकि खावन ने जब तीन तलाकों का इख्तियार दिया तो मतलब यह है कि उसको तीन तलाकों का मालिक बना दिया, तो वो तीन के मालिक है, उनमें से एक को वो वाकई कर देती है तो वो एक वाकई हो जाएगी भाई। और जबकि इसके बरक्स अगर खावन ने बीवी से कहा कि तू अपने आप को एक तलाक दे दे, और बीवी कहती है मैंने अपने आप को तीन तलाकें दे दी, तो साहिबैन फरमाते हैं ये तीन के जिमन में एक भी आ गई, लिहाजा एक वाकई हो जाएगी। जबकि इमाम साहब फरमाते हैं नहीं, खावन ने एक का इख्तियार दिया था और बीवी ने तीन को वाकई किया है, और एक और तीन तो एक दूसरे की जिद है, एक जो है उसमें तरकीब नहीं है, उसमें अफराद नहीं है और वो मुफरद है, जबकि तीन जो है वो तो अदद है, उसके अंदर तो तरकीब है, उसके अंदर तो अफराद हैं, तो ये एक दूसरे की जिद हैं, तो लिहाजा खावन ने तो एक का कहा है और ये तीन वाकई कर रही है, तो ये मालूम हुआ खावन का जवाब नहीं दे रही, ये एक अलग ही बात कर रही है। हालांकि औरत का जवाब खावन की तफवीज के मुताबिक होना चाहिए था, लिहाजा इस सूरत में इमाम साहब फरमाते हैं एक भी तलाक वाकई नहीं होगी। जब खामन ने एक का मालिक बनाया और औरत ने कितनी वाकई कर दी, तीन, तो एक भी वाकई नहीं होगी, जबकि साहिबैन फरमाते हैं एक वाकई हो जाएगी भाई। अब आइए आज के सबक पर। व इन अमरहा बी तलाकी यमलिकुर रजअत फतल्लकत बाइनतन औ अमरहा बिल बाइनी फतल्लकत रजइयतन वक़अ मा अमरा बिही ज़ौज। सूरत मसला यह, खामन ने बीवी को तलाक रजई का इख्तियार दिया और बीवी ने तलाक बाइन वाके कर दी, या खावन ने तलाक बाइन का इख्तियार दिया और बीवी ने तलाक रजई वाके कर दी, तो याद रखें इस सूरत में वही तलाक वाके होगी जिसका खावन ने हुक्म दिया है। तो कहते हैं वह इन अमरहा बी तलाकी यमलिकुर रजअता, और अगर खावन ने बीबी को हुक्म दिया ऐसी तलाक का, यमलिकुर रजअता कि खावन रुजू का मालिक हो, फतल्लकत बाइनतन तो औरत ने अपने आप को तलाक बाइन दे दी, औ अमरहा बिल बाइनी या खावन ने उसको तलाक बाइन का हुक्म दिया, फतल्लकत रजईयतन तो औरत ने तलाक रजई दे दी, वकामा अमरा बिही ज़ौजु तो वाकई होगी वही तलाक जिसका खावन ने हुक्म दिया था। फमान अल अव्वली, तो पहले कौल का माना यह है, पहली सूरत जिक्र की कि खावन ने रजई तलाक का हुक्म दिया तो उसकी क्या सूरत होगी, अब वो बयान फरमा रहे हैं। कहते हैं फमान अल अव्वली, तो पहले कौल का माना यह है, अन यकूल लहा ज़ौजु के खावन जो है बीवी से कहता है, तल्लिकी नफ्सकी वाहिदतन अमलिकुर रजअता कि तू अपने आप को एक ऐसी तलाक दे दे जिसमें मैं रुजू का मालिक हूं। फतकूलत, औरत जवाब में कहती है, तल्लक्तु नफ्सी वाहिदतन बाइनतन कि मैंने अपने आप को एक बाइन तलाक दे दी, फतकउ रजईयतन तो रजई तलाक वाके होगी, लिअन्नहा अतत बिल असली वजियादती वस्फिन का माजा करना, इसलिए क्योंकि औरत असल को भी लाई है और वसफ की ज्यादती को भी कमाजा करना, जैसे हमने जिक्र कर दिया। खावन ने भी उसे किस चीज का मालिक बनाया है, तलाक का, औरत ने भी क्या वाकई की है, तलाक, तो असल के अंदर तो मुआफकत है लेकिन वसफ के अंदर औरत ने बैनूनत को जायद जिक्र कर दिया तो वो वसफ लगब हो जाएगा और असल यानी तलाक वाकई हो जाएगी जैसे खावन ने कहा था उसी तरह भाई। तो कहते हैं लिअन्नहा अतत बिल असली वज़ियादती वस्फिन का माजा करना, इसलिए क्योंकि औरत असल यानी तलाक को भी लाई है, यानी औरत ने तलाक को भी जिक्र किया है, वज़ियादती वस्फिन और वसफ की ज्यादती को भी जिक्र किया है, कमा जिक्र ना जैसे हमने जिक्र कर दिया। फयल गुल वसफ वयबकल असलू, तो वसफ जो है वो लग्व हो जाएगा और असल जो है यानी तलाक बाकी रहेगी। व मानस सानियती, और दूसरी मसले का माना यह है, अन यकूल लहा तल्लिकी नफ्सकी वाहिदतन बाइनतन कि खावन बीवी से कहता है कि तू अपने आप को एक बाइना तलाक दे दे, फतकूलत, औरत जवाब में कहती है, तल्लक तू नफ्सी वाहिदतन रजईयतन कि मैंने अपने आप को एक रजई तलाक दे दी, فتقعوا بائنتن تو طلاق بائنہ واقع ہوگی لأن قولها واحدة رجعية لغو منها اس لیے کیونکہ عورت کا قول ایک رجعی طلاق یہ لغو منها یہ لغو ہوگا بھئی وجہ یہ ذکر کریں گے کہ جب خاوند نے اس کو طلاق کا مالک بنایا اور طلاق کی صفت بھی ذکر کر دی طلاق کی صفت بھی ذکر کر دی کہ طلاق بائن اپنے اوپر واقع کر دے تو اب یہاں صرف عورت طلاق واقع کر سکتی ہے تعین وصف نہیں کر سکتی کیونکہ تعین وصف تو خاوند کر چکا ہے بھئی تو کہتے ہیں لأن الزوج لما عین صفت المفوض الیہا اس لیے کیونکہ خاوند نے جب متعین کر دیا صفت المفوض الیہا وہ طلاق جو عورت کے سپرد کی گئی تھی اس کی صفت کو مفوض الیہا کیا ہے وہ طلاق جو عورت کے سپرد کی گئی ہے خاوند نے اس کی صفت ذکر کر دی کہ کون سی طلاق واقع کر بائنہ واقع کر تو اس نے صفت متعین کر دی تو لہذا اب عورت تعین صفت نہیں کر سکتی وہ خاوند متعین کر چکا ہے عورت صرف ایقاع طلاق کرے گی بھائی لِأَنَّ الزَّوْجَ لَمَّا عَيَّنَ صِفَتَ الْمُفَوَّضِ إِلَيْهَا اس لیے کیونکہ خاوند نے جب متعین کر دی وہ طلاق جو عورت کے سپرد کی گئی تھی اس کی صفت فحاجتها بعد ذلك الى ايقاع الاصل دون تعيين الوصف تو عورت کو جو حاجت ہے اس کے بعد وہ ایقاع اصل کی ہے کہ وہ اصل طلاق کو واقع کرے دون تعيين الوصف نہ کہ وصف کی تعيين اس کو حاجت نہیں وہ تو پہلے ہی متعین ہو چکی فصار كانها اقتصرت على الاصل تو یہ ایسے ہی ہو گیا کہ گویا عورت نے اصل پر اکتفا کر لیا اور اس نے جو رجعی وصف ذکر کیا وہ لغو ہو گیا تو فسارا کا ان حق تسرت عل الاصل تو یہ ایسے ہی ہو گیا کہ عورت نے اصل پر اکتفا کر لیا فیقع بالصفت التی عینها الزوج تو واقع ہوگی طلاق اسی صفت کے ساتھ جو خاوند نے متعین کی تھی بائنا او رجعیا بائن یا رجعی جو بھی صفت خاوند نے متعین کی تھی اس کے مطابق طلاق واقع ہو جائے گی وَإِن قَالَ لَهَا طَلِّقِي نَفْسَكِ ثَلَاثًا إِن شِئْتِ فَطَلَّقَتْ وَاحِدَةً لَمْ يَقَعْ شَيْءٌ صورت مسئلہ یہ خاوند نے بیوی سے کہا طلقی نفسکی ثلاثاً ان شئتی کہ تو اپنے آپ کو تین طلاقیں دے دے ان شئتی اگر تو چاہتی ہے عورت نے اپنے آپ کو ایک طلاق دے دی کہتے ہیں کوئی طلاق واقع نہیں ہوئی کوئی طلاق واقع نہیں ہوئی بھئی کیوں پچھلے مسئلے میں آپ نے ہمیں بتایا تھا کہ خاوند بیوی سے کہتا ہے طلقی نفسکی ثلاثاً اور پھر عورت ایک واقع کرتی ہے تو ایک واقع ہو جاتی ہے تو جواب یہ کہ یہاں خاوند ان شیتی بھی ساتھ ذکر کر رہا ہے طلقی نفسکی ثلاثاً ان شیتی اور ان شیتی کے لیے آگے مفعول محذوف ہے اے ان شیتی ثلاثا طلقی نفسکی ثلاثاً ان شئتی ثلاثاً تو اپنے آپ کو تین طلاقیں دے دے ان شئتی ثلاثاً اگر تو تین چاہتی ہے تو لہذا عورت جب ایک واقع کر رہی ہے معلوم ہو وہ تین نہیں چاہتی تو شرط پوری نہیں جب شرط پوری نہیں تو لہذا طلاق بھی واقع نہیں ہوگی بات سمجھ میں آ رہی ہے تو کہتے ہیں وَإِن قَالَ لَهَا طَلِّقِي نَفْسَكِ ثَلَاثًا إِن شِئْتِ خاوند نے بیوی سے کہا اپنے آپ کو تین طلاقیں دے دے ان شئتی اگر تو چاہتی ہے فطلقت واحدتن تو عورت نے اپنے آپ کو ایک طلاق دے دی لم یقع شیئن تو کوئی چیز واقع نہیں ہوگی لأن معناه اس لیے کیونکہ خاوند کے اس قول کا معنی یہ ہے ان شئتی ثلاثا اگر تو تین چاہتی ہے وہی بی ایقاع الواحدتی ما شاءت الثلاثا اور عورت نے ایک طلاق واقع کر کے تین کو نہیں چاہا خاوند نے تو کیا کہا تھا تو اپنے آپ کو تین طلاقیں دے دے اگر تو تین چاہتی ہے تو دیکھو شرط ذکر کی ہے تین چاہنے کی صورت میں وہ طلاق دے سکتی ہے اور عورت نے تو تین کو چاہا ہی نہیں شرط پوری نہیں تو مشروط بھی نہیں بھئی طلاق واقع نہیں ہوگی تو کہتے ہیں وہی اب ایقاع الواحدتی ما شاءت الثلاثا اور ایک طلاق واقع کر کے عورت نے تین کو نہیں چاہا فلم یوجد الشرط تو شرط نہیں پائی گئی شرط کیا تھی ان شئت الثلاثا اگر تو تین چاہتی ہے جب شرط نہیں تو مشروط بھی نہیں بھائی ولو قال لها طلقي نفسك واحده ان شئتي, اور اگر خاوند نے بیوی سے کہا کہ تو اپنے آپ کو ایک طلاق دے دے, ان شئتي اگر تو چاہتی ہے, فطلقت ثلاثا, تو عورت نے تین طلاقیں دے دیں, فكذلك عند ابي حنيفه رحمه الله, تو بھی مسئلہ اسی طرح ہے امام صاحب کے نزدیک, یعنی کوئی طلاق واقع نہیں ہوگی. خاوند نے کیا کہا کہ تو اپنے آپ کو ایک طلاق دے دے اگر تو چاہتی ہے, اور عورت نے کتنی واقع کی؟ تین واقع کی. تو خاوند کی شرط یہ تھی, طلقی نفس کی واحدتن ان شیتی واحدتن, اگر تو ایک چاہتی ہے تو ایک طلاق واقع کر دے. لیکن عورت نے تو تین ذکر کیا, معلوم ہو اس نے ایک کو نہیں چاہا, شرط نہیں, جب شرط نہیں تو مشروط بھی نہیں, لہذا وہ طلاق واقع نہیں ہوگی. اور نیز یہ مسئلہ پیچھے بھی ذکر ہوا تھا, پیچھے مسئلہ کیا ذکر تھا کہ خاوند نے اگر بیوی سے کہا اپنے آپ کو تین طلاقیں دے دے, عورت نے ایک واقع کر دی
جی,
تو ایک واقع ہو جاتی تھی, کیونکہ جب عورت تین کی مالک ہے تو تین میں سے ایک کو بھی اپنے اوپر واقع کر سکتی ہے. اور پیچھے ہی دوسرا مسئلہ یہ ذکر ہوا تھا کہ خاوند نے بیوی سے کہا اپنے آپ کو ایک طلاق دے دے, عورت نے تین دے دی, تو صاحبین فرماتے تھے تین کے ضمن میں ایک بھی ہو گئی, جبکہ امام صاحب فرماتے تھے نہیں, ایک الگ چیز ہے, تین الگ چیز ہے, لہذا جب خاوند نے ایک کا کہا ہے تو عورت نے تین کو ذکر کیا ہے تو عورت کا جواب خاوند کی تفویض کے مطابق نہیں ہے, لہذا وہ طلاق واقع نہیں. یہاں بھی اسی طرح ہے, خاوند نے کیا کہا ہے, تو اپنے آپ کو ایک طلاق دے دے ان شیتی, اب مشیت کو ساتھ ذکر کر دیا, مشیت کے ساتھ معلق کر دیا, اور عورت نے کیا کہا, میں نے اپنے آپ کو تین طلاقیں دے دیں, تو خاون نے تو طلاق کو معلق کیا تھا ان شئت الواحدہ, تھا ایک کے چاہنے سے, تو عورت نے تو ایک کو نہیں چاہا, جو شرط پوری نہیں, جب شرط پوری نہیں تو کوئی بھی طلاق واقع نہیں, جبکہ صاحبین یہاں بھی فرماتے ہیں کہ ایک طلاق واقع ہو جائے گی, کیونکہ تین کے چاہنے میں ایک کا چاہنا بھی پایا گیا, کل کے ضمن میں جز بھی آ جاتا ہے. معلوم ہوا جیسے ایقاع طلاق کے اندر صاحبین اور امام صاحب کا اختلاف تھا, یہاں اس مشیت کے اندر بھی امام صاحب اور صاحبین کا اختلاف ہے. توجہ ہے, پچھلے مسئلے کو ذہن میں رکھیں, خاوند نے بیوی سے کہا تھا کہ اپنے آپ کو ایک طلاق دے دے, بیوی نے تین طلاقیں واقع کر دی تھیں, تو امام صاحب فرماتے تھے ایک بھی واقع نہیں ہوئی, اور صاحبین فرماتے تھے ایک واقع ہو گئی. اور یہاں مشیت کے مسئلے میں بھی اسی طرح ہے, تو خاوند نے ایک طلاق کی مشیت ذکر کی ہے کہ اپنے آپ کو ایک طلاق دے دے اگر تو چاہتی ہے, اور عورت نے کتنی طلاقیں واقع کی؟ تین واقع کی ہیں, معلوم ہو وہ تین چاہتی ہے. تو امام صاحب یہاں بھی فرماتے ہیں جیسے ایقاع طلاق کے مسئلے میں خاوند نے جب ایک کا اختیار دیا ہو تو تین واقع کرنے سے وہ ایک واقع نہیں ہوتی, تو یہاں بھی جب خاوند نے طلاق کو معلق کیا ہے ایک کی مشیت پر تو تین کی مشیت تو اس سے الگ ہے, تو لہذا ایک بھی واقع نہیں ہوگی, جبکہ صاحبین فرماتے ہیں کہ تین کی مشیت میں ایک کی مشیت بھی آ گئی, لہذا ایک واقع ہو جائے گی. بات سمجھ میں آ رہی ہے؟ تو کہتے ہیں ولو قال لها طلقي نفسك واحده, اور اگر خاوند نے بیوی سے کہا اپنے آپ کو ایک طلاق دے دے, ان شئتي اگر تو چاہتی ہے, فطلقت ثلاثا, تو عورت نے تین طلاقیں دے دیں, فكذلك عند ابي حنيفه رحمه الله, تو بھی مسئلہ اسی طرح ہے, یعنی ایک بھی طلاق واقع نہیں ہوگی, لان مشيئه الثلاث ليست بمشيئه الواحده, کیونکہ تین کا چاہنا یہ ایک کا چاہنا نہیں ہے, کا ایقاعها, جیسے کہ ان کا واقع کرنا, یعنی تین کا واقع کرنا ایک کا واقع کرنا نہیں ہے, جیسے پچھلے صفحے پر مسئلے میں آیا تھا. وقالا, اور صاحبین فرماتے ہیں, یقع واحدۃ, ایک طلاق واقع ہو جائے گی, لان مشیئت الثلاث مشیئت الواحدۃ, اس لیے کیونکہ تین کی مشیت وہ ایک کی بھی مشیت ہے, تین کا چاہنا ایک کا بھی چاہنا ہے, کیونکہ تین کے ضمن میں ایک بھی آ گیا. کما انا ایقا آہا ایقا ان للواحدتی, جیسے کہ یہ صاحبین کی دلیل چل رہی ہے, جیسے کہ تین کا واقع کرنا ایقا الواحدتی, وہ ایک کا واقع کرنا ہے, تو جیسے ایقا میں تین کا واقع کرنا ایک کا واقع کرنا ہے, اسی طرح مشیت میں بھی تین کا چاہنا ایک کا چاہنا ہے. تو کہتے ہیں کما انا ایقا آہا ایقا ان للواحدتی, جیسے کہ تین کا واقع کرنا وہ ایک کا واقع کرنا ہے, فوجد الشرط, تو شرط پائی گئی, خاوند نے بھی کہا تھا اگر تو ایک چاہے, और तीन के चाहने में एक का चाहना भी आ गया। वलौ قال لها انت طالق ان شئت فقالت شئت ان شئت فقالت شئت ينوي الطلاق بطل الامر। सूरत मसला यह, खावन ने बीवी से कहा انت طالق ان شئت, तुझे तलाक है अगर तू चाहती है। फकालत, औरत जवाब में कहती है شئت ان شئت, कि मैं चाहती हूं अगर तू चाहता है। फकाल, खावन जवाब में कहता है شئت, मैं चाहता हूं, और तलाक की नीयत भी करता है। कहते हैं नहीं भाई, तलाक वाकई नहीं होगी, और औरत का इख्तियार भी खत्म हो गया, औरत का इख्तियार भी। क्या मसला हुआ, खावन ने बीवी से कहा तुझे तलाक है अगर तू चाहती है, औरत ने जवाब में कहा कि शिअतु इन शिअता, मैं चाहती हूं अगर तू चाहता है जी। और फिर खावन जवाब में कहते हैं मैं चाहता हूं, तो इस सूरत में तलाक वाकई नहीं होगी। बात समझ में आ गई, क्यों, क्योंकि खावन ने कहा था अंति तालिकुन इन शीति, तुझे तलाक है अगर तू चाहती है। मालूम हुआ खावन ने तलाक को मुअल्लक किया है औरत की चाहत पर जी। किस पर, औरत की चाहत पर, और औरत की चाहत है ही नहीं, क्योंकि उसने क्या कह दिया शीतु इन शीता, मैं चाहती हूं अगर तू चाहता है, मैं चाहती हूं अगर तू चाहता है। तो यहां देखो खावन ने मुअल्लक किया था उस औरत की मशीयत पर, जो फिलहाल उसकी मशीयत हो गई, और फिलहाल तो औरत की कोई मशीयत नहीं, क्योंकि उसने तो, औरत ने तो फिर अपनी मशीयत को खावन की मशीयत पर मुअल्लक कर दिया शेतो इन शेता। तो खावन ने किसके साथ तलाक को मुअल्लक किया, औरत की मशीयत, और औरत की तो कोई मशीयत नहीं इस वक्त, वो तो फिर अपनी मशीयत को खावन की मशीयत पर मुअल्लक कर रही है भाई। या यूं कहो, दूसरे लफ्जों में यूं कहो भाई, जो साहिबे हिदाया बयान फरमाएंगे कि खावंद ने तलाक को मुअल्लक किया है औरत की मुतलक चाहत पर जी। किस पर, मुतलक चाहत पर, और औरत ने जो जिक्र किया वो मुतलक चाहत नहीं है, वो मुअल्लक चाहत है। शिअतु इन शिअता, मैं चाहती हूं अगर तू चाहता है। तो मालूम औरत ने अपनी चाहत मुअल्लक कर दी खावंद की चाहत के साथ। तो खावन ने तलाक को किससे मुअल्लक किया था, औरत की मुतलक चाहत के साथ। मुतलक यानी मुअल्लक नहीं होनी चाहिए जी। खावन ने तलाक को मुअल्लक किया था, अंति तालिकु इन शीति, खावन ने तलाक को मुअल्लक कर दिया औरत की मशीयत के साथ, लेकिन कौन सी मशीयत, मुतलक मशीयत। और औरत ने कौन सी मशीयत जिक्र की, मुअल्लक मशीयत जिक्र की, कि शिअतु इन शीता, मैं चाहती हूं अगर तू चाहता है। तो खावन ने तलाक को मुअल्लक किया था औरत की मुतलक मशीयत पर, और औरत जो है उसकी मशीयत तो मुअल्लक है, मुतलक नहीं है, लिहाजा तलाक वाकई नहीं होगी। देखिए साहिब हिदायत इसको और वाज़ह अंदाज में जिक्र फरमाएंगे, तो कहते हैं वलौ قال لها انت طالق ان شئت, और अगर खावन ने अपनी बीवी से कहा तुझे तलाक है अगर तू चाहती है। فقالت شئت ان شئت, तो वो औरत जवाब में कहती है मैं चाहती हूं अगर तू चाहता है। فقال شئت, तो खावन कहता है मैं चाहता हूं, ينوي الطلاق, इस हाल में कि खावन इसके जरिए तलाक की भी नीयत करता है। بطل الامر, तो ये अमर बातिल हो गया, ये मामला बातिल हुआ, यानी औरत का इख्तियार खत्म हो गया, और नीज तलाक भी वाकई नहीं हुई भाई। तो ये सारा मामला बातिल हो गया, लिअन्नहु अल्लका तलाकहा, इसलिए क्योंकि खावन ने इस औरत की तलाक को मुअल्लक किया था बिल मशीअतिल मुरसलती, उसकी आजाद मशीअत पर, यानी मुतलक मशीअत पर। मुतलक का क्या माना, आजाद, जिसमें कोई कैद ना हो, एक होता है मुतलक एक है मुकैद। तो खावन ने इस औरत की तलाक को मुअल्लक किया था बिल मशीअतिल मुरसलती, उसकी मुतलक मशीअत पर। वही अतत बिल मुअल्लकती, और औरत तो मुअल्लक मशीअत लेकर आई है, औरत ने तो मुअल्लक मशीअत को जिक्र किया है। फलम यूजदी शर्त, तो शर्त नहीं पाई गई। शर्त तो क्या थी, तलाक मुअल्लक है मुतलक मशी, अगर मुतलक मशीअत है तेरी, और मुतलक मशीअत तो मौजूद नहीं, वो तो मुअल्लक मशीअत लेकर आ रही है। तो कहते हैं फलम यू जदी शर्त, तो शर्त नहीं पाई गई, लिहाजा मशरूत तलाक भी वाकई नहीं। वह हुआ इश्तिगाल बीमा लायानी हा, और ये तो मशगूल होना है बीमा लायानी हा, ऐसी चीज में जो बेकार हो। लायानी काम कहते हैं बेकार काम को, यानी जिसके जरिए कुछ भी मकसूद ना हो, ऐसे काम को लायानी काम कहते हैं, बेकार भाई। तो खावंद उसको तलाक का इख्तियार दे रहा है और औरत जो है एक लायानी काम में मशगूल हो गई कि शे तो इन शेता, मैं चाहती हूं अगर तू चाहता है तो यह एराज की दलील है। अगर तुम्हें तलाक चाहिए थी तो फौरन वाकई कर लेती, लेकिन तुम एक लायानी और बेकार काम में मशगूल हो गई, लिहाजा यह एराज की दलील है, मालूम हो वह तलाक नहीं चाहती। तो कहते हैं वह वश्तिगाल बीमा लायानीहा, और यह मशगूल होना है उस चीज में जो औरत के लिए बेकार है। फखरजल अमरुमी यदिहा, तो मामला उसके हाथ से निकल गया। वला यकाउत तलाक, और तलाक भी वाकई नहीं होगी। बिकौली ही शीतु, खावन के कौल शीतु कहने से। औरत ने क्या कहा था, शेतु इन शेता, और खावन ने फिर कह दिया शेतु मैं चाहता हूं, और नियत भी तलाक ही कर रहा है, फिर भी वाकई नहीं होगी भाई। कहते हैं वला यकाउ तलाक बिकौली ही शेतु, और खावन के कौल शेतु से भी तलाक वाकई नहीं होगी। व इन नवत तलाक, अगरचे वो तलाक की नियत कर ले। लियान नहु लई सफी कलाम इलमर अति जिक्र तलाकी, इसलिए क्योंकि औरत के कलाम में तलाक का जिक्र नहीं है। ली असीर जौज उशा इन तलाकहा, ताकि खावन उसकी तलाक चाहने वाला हो जाए। भाई औरत ने तो सिर्फ इतना कहा है शेतु इन शेता, औरत ने अपने कलाम में कोई तलाक को जिक्र नहीं किया, शेतो एन शेता, यहां उसने तलाक को जिक्र नहीं किया। और खावन जो आगे शेतु ला रहा है वो इसी औरत के जवाब में ला रहा है, तो जब शेतु इन शेता के अंदर तलाक नहीं मौजूद तो जवाब के अंदर भी तलाक मौजूद नहीं है भाई, लिहाजा नियत से कुछ असर नहीं होगा, तो लिहाजा तलाक वाकई नहीं होगी भाई। अगर औरत के अल्फाज में तलाक का लफ्ज होता शेतु तलाका या शेतु तलाकी इन शेता, मैं अपनी तलाक चाहती हूं अगर तू चाहता है, तो औरत भी अगर तलाक जिक्र कर देती और फिर खावन कहता शेतु मैं चाहता हूं और तलाक की नियत करता, फिर तलाक हो जानी थी, क्योंकि ये खावन का कौल शेतु किसके जवाब में आया है, औरत के कलाम के जवाब में, और जवाब क्या होता है, सवाल के मुताबिक होता है। तो औरत के कलाम के अंदर तलाक जिक्र नहीं, और उसके जवाब में खावन का कलाम शेतु आया तो उसके अंदर भी तलाक जिक्र नहीं। लिहाजा जब तलाक जिक्र ही नहीं है तो सिर्फ चाहने से, सिर्फ नियत करने से तलाक वाकई नहीं होगी, क्योंकि नियत मलफूज में अमल करती है, गैर मलफूज में नहीं। एक लफ्ज आपने जिक्र ही नहीं किया तो उसमें नियत कैसे अमल करेगी। तो कहते हैं वला यकाउ तलाक बिकौली ही शेतु, खावन के कौल शेतु से भी तलाक वाकई नहीं होगी। वह इन नवत तलाक, अगरचे वो तलाक की नियत कर ले। लिया नहु लई सफी कलाम इलमर अति जिक्र तलाक, इसलिए क्योंकि औरत के कलाम के अंदर तलाक का जिक्र नहीं है। ली असीर जौज उशा इन तलाकहा, ताकि खावन भी उसकी तलाक चाहने वाला हो जाए। वह नियतुल्ला तामलु, भाई उसकी नियत तो है। कहते हैं वन्नीयतुल्ला तामलु फी गैरिल मज़कूरी, नीयत जो है गैर मज़कूर में अमल नहीं करती। कोई चीज मज़कूर हो तो फिर उसमें अमल करती है, गैर मज़कूर में अमल नहीं करती। हत्ता लौ काल शेतु तलाका की, हत्ता कि अगर खावन यूं कहे शेतु तलाका की, शेतु तलाका की, मैं तेरी तलाक चाहता हूं, और नीयत करता है तलाक की, तो याद रखो इस सूरत में तलाक वाकई हो जाएगी। इस सूरत में तलाक व खावंद अलग, इस मसले से अलग भाई। खावंद बीवी से क्या कहे, शेतु तलाक की, मैं तेरी तलाक चाहता हूं, और नियत किसकी करे, तलाक की, फिर तलाक वाकई हो जाएगी, क्योंकि तलाक मजकूर है, तलाक मजकूर है और नियत भी आ गई, लिहाजा तलाक वाकई हो जाएगी। लेकिन यहां पर जो खावन ने शेतु कहा है, यहां तो तलाक मजकूर नहीं, और जिमनन भी हम नहीं निकाल सकते, क्योंकि यह शेतु जवाब है औरत के कलाम का, और औरत के कलाम में भी तलाक का जिक्र नहीं है। अगर औरत के कलाम में तलाक का जिक्र होता तो यहां भी तलाक मुकद्दर निकाल लेते, और अल मुकद्दर कल मलफूज, और इस सूरत में नियत से तलाक वाकई हो जाती भाई। तो देखो खावंद अगर बीवी को सिर्फ इतना कहे शेतु तलाक की, इस मसले को जरा एक तरफ रखें, अलग मसला है। खावन बीवी से कहता है शेतु तलाक की, और नियत किसकी कर रहा है, तलाक ही कर रहा है, तो तलाक वाकई हो जाएगी। लेकिन अगर खावन बीवी से कहे अरद तू तलाक की, मैं तेरी तलाक का इरादा करता हूं, और नियत भी कर लेता है, फिर भी तलाक वाकई नहीं होगी। फर्क समझ में आ रहा है, شئتو طلاقہ کی، میں تیری طلاق چاہتا ہوں، اس میں نیت کر لے خاون تو طلاق واقع ہو جائے گی، اور اردتو طلاقہ کی، میں تیری طلاق کا ارادہ کرتا ہوں، اس کے اندر نیت کرنے سے بھی طلاق واقع نہیں ہوگی. تو یاد رکھو، اگر خاوند نے بیوی سے کہا شئتو طلاقہ کی، میں تیری طلاق چاہتا ہوں، اور نیت بھی طلاق کی کر لی، تو طلاق واقع ہو جائے گی. لیکن اس کے مقابلے میں اگر خاوند یوں کہتا ہے اردتو طلاقہ کی، میں تیری طلاق کا ارادہ کرتا ہوں اور نیت طلاق کی کرتا ہے، تو طلاق واقع نہیں ہوگی. فرق سمجھ میں آ رہا ہے؟ مشیت کے ساتھ نیت بھی کرے گا تو طلاق ہو جائے گی، ارادے کے ذکر کے ساتھ طلاق کی نیت کرے گا تو طلاق واقع نہیں ہوگی. کیا کہے مثلا خاوند شئتو طلاق کی، اور نیت کس کی؟ طلاق کی، تو طلاق واقع ہو گئی. اور اگر خاوند کہے اردتو طلاق کی، میں نے تیری طلاق کا ارادہ کیا ہے، اور نیت کس کی کر رہا ہے؟ طلاق کی، اس سے طلاق واقع نہیں ہوگی. اور کیوں نہیں ہوگی؟ وہ آگے صاحب ہدایہ بیان فرمائیں گے بھی. حتی لو قال شئتو طلاق کی، یہاں تک کہ خاوند نے اگر کہا شئتو طلاق کی، یقعو اذا نوا، تو طلاق واقع ہو جائے گی جب خاوند طلاق کی نیت کرے گا. لانه ایقاع مبتدا، اس لیے کیونکہ یہ نیا ایقاع ہے. یہ نیا ایقاع ہے. بھائی دیکھو، خاون اس کو ذرا اسی مسئلے سے جوڑو. خاون نے کہا انت طالق ان شئتی، بیوی جواب میں کہتی ہے شئتو ان شئتا، میں چاہتی ہوں اگر تو چاہتا ہے. اور خاون آگے کہتا ہے شئتو طلاق کی، یعنی خاون اپنے لفظ میں طلاق کو ذکر کر دیتا ہے، تو پھر اس صورت میں طلاق واقع ہو جائے گی. لیکن اس وجہ سے نہیں کہ یہ عورت کو جواب دے رہا ہے، کیونکہ عورت کے کلام میں تو طلاق کا ذکر ہی نہیں ہے، بلکہ یہاں شئتو طلاق کی، یہ اس لفظ سے طلاق ویسے ہی ہو جاتی ہے جب خاوند نیت کرے. تو اس وجہ سے یہ گویا ایک نیا کلام خاوند لا رہا ہے شئتو طلاق کی، اور نیت بھی کر رہا ہے، اور یہ کہنے سے تو طلاق ہو جایا کرتی ہے، لہذا یہاں بھی طلاق واقع ہو جائے گی. تو کہتے ہیں حتی لو قال شئتو طلاق کی یقع اذا نوا، یہاں تک کہ خاوند نے اگر بیوی سے کہا میں تیری طلاق چاہتا ہوں، تو طلاق واقع ہو جائے گی اذا نوا. لانه ایقاع مبتدا، اس لیے کیونکہ یہ ایک نیا ایقاع ہے، ایک نئی طلاق خاوند واقع کر رہا ہے. ما قبل سے قطع نظر. عید المشیت تم بھی عن الوجودی، اس لیے کیونکہ مشیت وہ خبر دیتی ہے عن الوجودی، وجود کے بارے میں. بخلاف قولہ اردتو طلاق کی، بخلاف اس کے خاوند اگر یوں کہے اردتو طلاق کی. لانه لا ينبئ عن الوجود، یہ وجود کے بارے میں خبر نہیں دے رہا، تو اس سے طلاق نہیں ہوگی. بھائی دیکھو، علماء فرماتے ہیں کہ مشیت یعنی چاہنا، یہ مشیت ماخوذ ہے شیئن سے، اور شیئن اس چیز کو کہتے ہیں جس کا کوئی وجود ہو. ہر موجود چیز کیا ہے؟ شے ہے بھائی. تو شے کا لفظ وجود پر دلالت کر رہا ہے. تو خاوند نے جب کہا شئتو طلاق کی، تو گویا وہ یوں کہہ رہا ہے کہ میں تیری طلاق کو وجود دے رہا ہوں. اوجدتو طلاق کی، میں تیری طلاق کو وجود دے رہا ہوں. اور طلاق کا وجود تو طلاق واقع کرنے سے آتا ہے، بغیر واقع کرنے کے نہیں آتا، لہذا اس لیے یہاں طلاق ہو جائے گی. بات سمجھ میں آگے؟ تو مشیت وہ کس سے ماخوذ ہے؟ شیئن سے. اور شیئن کس پر دلالت کرتی ہے؟ وجود پر. اور جب خاوند نے کہا شئتو طلاق کی، تو گویا اس نے یوں کہا کہ میں تیری طلاق کو وجود دے رہا ہوں، اس کو شے بنا رہا ہوں. اور طلاق کا وجود تو ایقاع یعنی واقع کرنے سے ہی ہوتا ہے، لہذا طلاق واقع ہو جائے گی. جبکہ اس کے مقابلے میں اردتو طلاق کی، اس سے طلاق نہیں ہوگی، اس لیے کیونکہ ارادہ طلب کو کہتے ہیں. ارادہ کس چیز کا نام ہے؟ طلب کا نام ہے. اور طلب کے ساتھ وجود ضروری نہیں. آپ دیکھو کتنے ہی کاموں کا ارادہ کرتے ہیں لیکن وہ کام نہیں ہو پاتے، وہ کام نہیں ہو پاتے. تو ارادہ صرف طلب کا نام ہے. جب آپ کسی کام کا ارادہ کرتے ہیں، معلوم آپ اس کام کو طلب کر رہے ہیں، اس کو کرنا چاہتے ہیں بھائی، اور طلب کے ساتھ وجود ضروری نہیں. لہذا اس لیے اردتو طلاق کی، اس میں خاوند طلاق کی نیت کر بھی لے، پھر بھی طلاق واقع نہیں ہوگی. تو کہتے ہیں عید المشیت تم بھی عن الوجود، اس لیے کیونکہ مشیت جو ہے وہ وجود کی خبر دیتی ہے. بخلاف قوله اردت طلاق کی، بخلاف خاوند کے قول اردت طلاق کی، کہ لانه لا ينبئ عن الوجود، کیونکہ یہ وجود کی خبر نہیں دیتا. وکذا اذا قالت شئت ان شاء ابي او شئت ان كان كذا لامر لم يجي بعد. صورت یہ، خاوند نے بیوی سے کہا انت طالق ان شئتي، پہلی صورت کیا تھی، بیوی نے کیا کہا تھا، شئت ان شئتا، اس کے بجائے اگر بیوی یوں کہے شئت ان شاء ابي، میں چاہتی ہوں ان شاء ابي اگر میرے ابا جان چاہتے ہیں، تو اس صورت میں بھی طلاق واقع نہیں ہوگی، کیونکہ عورت نے اسی طرح معلق مشیت ذکر کی ہے. جیسے شئت ان شئتا، اس کے اندر معلق مشیت ذکر کی تھی، میں چاہتی ہوں اگر تو چاہتا ہے، تو یہاں پر بھی شئت ان شاء ابي، اس کے اندر بھی عورت معلق مشیت ذکر کر رہی ہے. اور نیز اسی طرح اگر عورت یہ کہے شئت ان کان قضا، میں چاہتی ہوں اگر ایسا ہو، یعنی کوئی ایسا کام ذکر کر رہی ہے جو ابھی ہوا نہیں، ایسا کام ذکر کر رہی ہے جو ابھی ہوا نہیں، مثلا کہتی ہے شئت ان جاء زیدن، میں چاہتی ہوں اگر زید آ گیا ہے، اور زید تو ابھی نہیں آیا، حال یہ ہے کہ زید ابھی نہیں آیا، تو اس صورت میں بھی دیکھو اس نے ایسی مشیت ذکر کی ہے جو معلق ہے، اور خاوند نے تو مطلق مشیت کے ساتھ طلاق کو معلق کیا تھا، لہذا طلاق واقع نہیں ہوگی، کیونکہ خاوند نے مطلق مشیت کے ساتھ طلاق کو معلق کیا تھا اور عورت معلق مشیت لے آئی بھائی. تو کہتے ہیں وقضا، اور اسی طرح ہوگا، یعنی طلاق واقع نہیں ہوگی. اذا قالت، اگر عورت نے یوں کہا شئت ان شاء ابي، کہ میں چاہتی ہوں اگر میرے ابا جان چاہتے ہیں، او شئت ان کان قضا، یا عورت کہتی ہے میں چاہتی ہوں ان کان قضا اگر ایسا ہو، لامر لم یجی بعد، ایک ایسی چیز کے بارے میں جو ابھی ہوئی نہیں، لامر لم یجی بعد، جو عورت کے اس کلام کے بعد ابھی ہوئی نہیں ہے، تو اس صورت میں بھی طلاق نہیں ہوگی. لما ذکرنا، اس وجہ سے جو ہم نے ذکر کر دیا، کہ ان المعتی بہ مشیئت معلقت، اس لیے کیونکہ وہ جس کو عورت لے کر آئی ہے مشیئت معلقت، وہ مشیئت معلقہ ہے، اور خاوند نے تو طلاق کو کس کے ساتھ معلق کیا تھا، مشیئت مطلقہ کے ساتھ بھائی. تو کہتے ہیں لما ذکرنا، اس وجہ سے جو ہم نے ذکر کر دیا، ان المعتی بھی، اس لیے کیونکہ وہ چیز جو لائی گئی ہے مشیئت معلقت، وہ مشیئت معلقہ ہے، فلا یقع الطلاق، تو طلاق واقع نہیں ہوگی. وباطل الامر، اور یہ امر کیا ہو جائے گا، یہ سارا معاملہ باطل ہوگا، یعنی عورت کا اختیار بھی ختم ہو جائے گا. وَإِن قَالَتْ قَدْ شِئْتُ إِن كَانَ كَذَا لِأَمْرٍ قَدْ مَضَى، دوسری صورت، خاوند نے کہا تو اپنے آپ کو طلاق دے دے اگر تو چاہتی ہے، عورت جواب میں کہتی ہے شی تو میں چاہتی ہوں ان ماتا زیدن، اگر زید مر گیا ہے، ان ماتا زیدن، اگر زید مر گیا ہے، اور حال یہ ہے کہ زید مر چکا ہے، زید مر چکا ہے، یعنی ایک ایسی شرط عورت نے ذکر کی جو ہو چکی ہے بھائی، جو ثابت ہو چکی ہے، تو پھر یاد رکھو اس صورت کے اندر اسی وقت طلاق ہو جائے گی، اس لیے کیونکہ کسی چیز کو معلق کرنا ایسی چیز کے ساتھ جو ہو چکی ہے تو وہ تنجیز ہے، یعنی وہ اس چیز کو پورا کر رہا ہے. مثلا خاوند بیوی بی سے کہتا ہے انت طالق ان ماتا زیدن، انت طالق ان ماتا زیدن، تجھے طلاق ہے اگر زید مر چکا ہے، اور حال یہ ہے کہ زید مر چکا ہے بھائی، تو لہذا معلوم ہوا وہ فوراً طلاق واقع کرنا چاہتا ہے. ایک ثابت شدہ امر کے ساتھ طلاق کو معلق کر رہا ہے، اور ایک ثابت شدہ امر کے ساتھ طلاق کو معلق کرنا یہ تنجیز ہوتا ہے. کیا ہوتا ہے؟ تنجیز ہوتا ہے. تو کہتے ہیں وَإِن قَالَتْ، اور اگر عورت نے جواب میں کہا قَدْ شِئْتُ إِن كَانَ كَذَا، کہ میں چاہتی ہوں اگر ایسا ہو، لِأَمْرٍ قَدْ مَضَى، ایک ایسی چیز کے بارے میں جو گزر چکی ہے، جو ہو چکی ہے، طلقت، عورت کو طلاق ہو جائے گی. لأن التعلیق بشرط کائن، اس لیے کیونکہ معلق کرنا بشرط کائن، اے بشرط ثابت، ایک ثابت شدہ شرط کے ساتھ، تنجیز، ان یہ تنجیز ہے. تنجیز کا کیا معنی ہے؟ طلاق کو فوری واقع کرنا. ایک ہے تعلیق، طلاق کو معلق کرنا، اور ایک ہے تنجیز، یعنی طلاق کو فوری واقع کرنا. تو کہتے ہیں لأن التعلیق بشرط کائن تنجیز، اس لیے کیونکہ ثابت شدہ شرط کے ساتھ معلق کرنا تنجیز، یہ تنجیز ہے، حقیقت میں یہ تعلیق ہے ہی نہیں. आगे देखिए, वलव काल लहा अंति तालिकुन ईजा शि इति औ ईदा माशि इति औ मता शि इति औ मता माशि इति फरद्दतिल अम्र लम यकुन रद्दन वला यक्तसिर अलल मजलिस। सूरत मसला ये, खावन ने बीवी से कहा अंति तालिकुन ईजा शि इति, अंति तालिकुन ईजा शि इति, तो खावन ईजा कहता है या ईजा माक ले आता है अंति तालिकुन ईजा माशि इति, या मता ले आता है अंति तालिकुन मता शिति, या मता मा ले आता है अंति तालिकुन मता मा शिति। तो याद रखो ये सब अल्फाज वक्त के लिए आते हैं, लिहाजा औरत जब चाहे अपने आप को तलाक दे सकती है, तमाम जिंदगी अब उसके पास ये इख्तियार आ गया। अब यहां ये इख्तियार सिर्फ मजलिस तक नहीं रहेगा, खावंद ने उसे तलाक का मालिक बनाया है और तमलीक जो है वो तो मजलिस तक रहती है, लेकिन यहां पर खावन ने मता या मता मा या इजा मा के अल्फाज जिक्र कर दिए और ये तामीम वक्त के लिए इस्तेमाल होते हैं। मसलन खावन ने क्या कहा, अंति तालिकुन मता शीति, तुझे तलाक है मता शीति जिस वक्त तू चाहे। तो देखा वक्त के अंदर तामीम कर दी कि जिस वक्त तू चाहे, आज चाहे, कल चाहे, साल बाद चाहे, या जिंदगी में किसी भी वक्त चाहे भाई। तो लिहाजा इसलिए अब औरत को तमाम जिंदगी तलाक का इख्तियार होगा, यह इख्तियार सिर्फ मजलिस तक बाकी नहीं है भाई। वलव काल अलहा अंति तालिकुन इजाशी इति, और अगर खावन ने बीवी से कहा अंति तालिकुन इजाशी इति, ये कहा औ ईजा माशी इति, या ईजा माशी इति कहा, औ मताशी इति, औ मता माशी इति, इनमें से कोई लफ्ज जिक्र किया, फरद्दतिल अमरा, औरत ने इस अमर को क्या कर दिया, रद्द कर दिया कि मैं तो खावन को चाहती हूं, तो क्या इसका इख्तियार खत्म? कहते हैं नहीं, ये इख्तियार सारी जिंदगी रहेगा। वो बेशक जितनी दफा भी रद्द कर दे, वो रद्द है ही नहीं। मैं क्यों नहीं रद्द? कहते हैं इसलिए क्योंकि खावन ने क्या कहा है, जिस वक्त तू चाहे, और जब औरत कह रही है मैं रद्द करती हूं, मालूम हो उसने अभी चाहा ही नहीं है, अभी उसने चाहा ही नहीं है। जब चाहेगी तब वो उसको इख्तियार मिलेगा, जब चाहा ही नहीं है उसको इख्तियार भी नहीं। खावन ने क्या कहा है, अंति तालिकुन मता शीति, जिस वक्त तू चाहे। तो खावन ने तलाक को उसकी मशियत के साथ मुअल्लक कर दिया कि वो जिस वक्त चाहे, तो वो जिस वक्त चाहेगी उस वक्त इसको इख्तियार मिलेगा, उससे पहले इख्तियार ही नहीं। जब इख्तियार नहीं तो रद्द करने का क्या माना, लिहाजा उससे पहले रद्द भी नहीं। दस दफा चाहे रद्द कर दे भाई, अभी इसने चाहा ही नहीं है तो रद्द करने का क्या माना। जब चाहेगी तब ये मालिक बन गई तलाक की, और तलाक वो वाकई कर सकती है। लेकिन एक बात है, एक ही तलाक वाकई कर सकती है, एक से ज्यादा वाकई नहीं कर सकती, क्योंकि मता के जरिए औकात में तो उमूम आ गया जी। लेकिन अफाल यानी तलाकों के अंदर उमूम नहीं आया भाई। तो कहते हैं फरद्दतिल अमरा, तो औरत ने इस अमर को रद्द कर दिया कि नहीं मैं खावंद को चाहती हूं। लम यकुन रद्दन, तो ये रद्द नहीं होगा। वला यक्तसिरु अलल मजलिसी, और नीज ये मजलिस पर भी बंद नहीं रहेगा। अम्मा कलिमतु मता व मता मा, तो बाकी जो कलिमे मता और मता मा हैं, फली अन्नहा लिल वक्ति, इसलिए क्योंकि ये दोनों तो वक्त के लिए हैं। वही आम मतुन फिल औकात कुल्लिहा, और ये आम है तमाम औकात में, यानी इनका क्या माना है, जिस वक्त भी, तो ये आम है। फिल औकात कुल्लिहा, तमाम औकात में, यानी तमाम औकात को शामिल हैं। कान नहु काल फी अय वक्त शीति, गोया खावन ने यू कहा है कि जिस वक्त में तू चाहे। फला यक्तसिरु अलल मजलिस बिल इजमा, तो बिल इत्तिफाक ये इख्तियार मजलिस पर बंद नहीं रहेगा। वलव रद्दतिल अम्र लम यकुन रद्दन, और अगर औरत इस अमर को रद्द कर दे, लम यकुन रद्दन, तो यह रद्द नहीं होगा। लियन्नहु मल्लकह तलाक फिल वक्त लदी शाअत, इसलिए क्योंकि खावन ने इस औरत को तलाक का मालिक बनाया है। फिल वक्त लदी शाअत, उस वक्त के अंदर जिस वक्त में वो चाहे। फलम यकुन तमलीकन कबल अल मशीअति, लिहाजा औरत के चाहने से पहले मलिक ही नहीं है, उसको मालिक ही नहीं बनाया है। हत्ता यरता दूबी रद्दी, यहां तक कि उसके रद्द करने से रद्द हो जाए। भाई याद रखना, यहां पर भी हत्ता नसब नहीं देगा, यहां पर भी हत्ता नसब नहीं देगा। मैंने बतलाया था कि हत्ता के नसब देने के लिए दो शर्तें हैं, एक तो यह कि हत्ता का माबाद जो है वो मुस्तकबिल होना चाहिए हत्ता के माकबल की तरफ निस्बत करते हुए, और दूसरी शर्त यह है कि हत्ता जो है सबबियत या गाया का फायदा दे, और यहां ये शर्तें पूरी नहीं है, लिहाजा हता नसब नहीं देगा, हता के बाद अन मुकद्दर नहीं होगा, तो यहां यरतद्दू पर रफा पड़ेंगे। फिर तर्जमा देखिए, कहते हैं लि अन्नहु मल्लकह तलाक फिल वक्त अल्लज़ी शाअत, इसलिए क्योंकि खावन ने औरत को तलाक का मालिक बनाया है, फिल वक्त अल्लज़ी शाअत, उस वक्त में जब वो चाहे, अभी उसने चाहा ही नहीं तो उससे पहले तमलीक भी नहीं, तो फलम यकुन तमलीकन क़ब्ल अल मशीअति, तो लिहाजा उसके चाहने से पहले तमलीक ही नहीं है, हत्ता यरतद्दु बिर रद्द, यहां तक कि फिर उसके रद्द करने से रद्द हो जाए, चाहने से पहले तो मालिक ही नहीं, जब मालिक ही नहीं है तो अभी रद्द भी नहीं कर सकती, मालिक बनने के बाद रद्द कर सकती है। वला तुतल्लिकु नफ्सहा इल्ला वाहिदतन, और औरत तलाक नहीं दे सकती अपने आप को मगर एक ही, लिअन्नहा तउमुल अज़मान दूनल अफ़ाली, इसलिए क्योंकि ये जो अल्फाज हैं तउमुल अज़मान, ये जमानों को आम है, दूनल अफ़ाली अफ़ाल को आम नहीं, इसमें जमाने के एतबार से तो उमूम है जिस वक्त चाहे, लेकिन अफ़ाल के एतबार से उमूम नहीं कि जितनी मर्जी चाहे। फतम लिकु तत्लीक फी कुल्ली ज़मानिन, तो वो औरत तलाक देने की मालिक है हर जमाने में। वला तम लिकु तत्लीकन बाद तत्लीकिन, लेकिन वो मालिक नहीं है कि एक तलाक देने के बाद दूसरी तलाक दे। वह अम्मा कलिमतु ईजा व ईजा मा फहिया व मता सवा उनइंदहुमा, अब ईजा की बात आ गई, ईजा और ईजा मा ये इसी तरह है जैसे मता साहिबैन के नजदीक, इमाम साहिब फर्क करते हैं, तो कहते हैं वह अम्मा कलिमतु ईजा व ईजा मा, बाकी कलिमा ईजा और ईजा मा जो हैं, फहिया व मता सवा उनइंदहुमा, तो ये कलिमे और मता दोनों बराबर हैं, बराबर हैं, इंदहुमा साहिबैन के नजदीक, वाइंद अबी हनीफत रहमुल्ला और इमाम साहेब के नजदीक, इनकान अल युस्तामलुली शर्ति कमा युस्तामलुली वक्ती। अच्छा भाई ये बात पीछे गुजरी थी, वो जो दो अशार भी जिक्र हुए थे, साहिबैन फरमाते हैं ईजा जो है वक्त के लिए आता है, तो ईजा और मता बिल्कुल एक जैसे हैं, जो मता का हुक्म है वही ईजा का भी हुक्म है, तो साहिबैन के नजदीक ईजा वक्त के लिए हकीकत है और शर्त के लिए मजाज है, तो वो कहते हैं ये मता की तरह अमल करेगा, जबकि इमाम साहब फरमाते हैं कि ये ईजा जो है ये वक्त के लिए भी इस्तेमाल होता है और शर्त के लिए भी, और ये दोनों इसके हकीकी माना है, तो लिहाजा अगर ईजा को यहां वक्त पर महमूल करें तो इसका मतलब है औरत को हर जमाने में इख्तियार है, और अगर ईजा को हम शर्त पर महमूल करें तो फिर इसका मतलब है कि सिर्फ इसी मजलिस में उसको इख्तियार है, जब इसमें हम वक्त वाला माना ना लाएं, सिर्फ कौन सा माना ले आए, मजलिस वाला, यानी गोया खावन ने यूं कहा है अंति तालिकुन इंशीति, तुझे तलाक है अगर तू चाहती है, तुझे तलाक है अगर तू, और पीछे आप पढ़ चुके हैं यह इख्तियार मजलिस तक रहता है, तो ईजा को अगर शर्त के लिए बना लेंगे तो फिर ये इन के माना में हुआ, और इन कहने की सूरत में तो मजलिस तक इख्तियार रहता है, लिहाजा इसमें भी मजलिस तक इख्तियार रहेगा। दलील चल रही है इमाम साहब की, इमाम साहब क्या फरमाते हैं कि ईजा के अंदर वक्त का भी इहतमाल है और ईजा के अंदर शर्त का भी इहतमाल है, दोनों इसके हकीकी माना है, अगर इसको हम वक्त के लिए बनाए तो फिर ये इख्तियार मजलिस तक नहीं रहेगा, जब भी वो तलाक चाहेगी तलाक दे सकती है, क्योंकि ईजा का क्या माना, जिस वक्त, और अगर इस ईजा को हम शर्त के लिए बनाए तो यह इनके माना में होगा, और शर्त की सूरत में तो बिल इत्तेफाक मजलिस तक ही इख्तियार रहता है, तो फिर मजलिस तक ही इख्तियार रहेगा। तो लिहाजा जब खावंद ने कहा अंति तालिकुन ईजा शीति या ईजा मा शीति, तो खावंद ने औरत को इख्तियार दे दिया, तो औरत का इख्तियार का मालिक बनना तो यकीनी हो गया, औरत यकीनी तौर पर इख्तियार की मालिक बन गई सबके नजदीक, लेकिन जब मजलिस खत्म हुई, अब अगर ईजा को वक्त के माना में लिया जाए तो इख्तियार अभी भी बाकी है, और अगर ईजा को शर्त के लिए बनाया जाए तो इख्तियार खत्म हो चुका, तो मजलिस के बाद इख्तियार के खत्म होने में शक आ गया, मजलिस के बाद इख्तियार के खत्म होने में शक आ गया, क्योंकि ईजा को वक्त के लिए बनाए तो इख्तियार अभी भी बाकी है, और ईजा को अगर शर्त के लिए बनाए तो इख्तियार खत्म हो चुका, तो मजलिस के बाद अब शक आ गया कि पता नहीं इख्तियार अब है या इख्तियार नहीं है, ईजा को वक्त के लिए लें तो इख्तियार है, ईजा को शर्त के लिए बनाए तो इख्तियार नहीं, यूं कहो अब इख्तियार के खत्म होने में शक आ गया, अब इख्तियार के खत्म होने में शक आ गया, और इख्तियार का होना तो यकीनी था, इख्तियार का मिलना तो यकीनी था, यकीनी तौर पर औरत को इख्तियार मिला था, और जब जो चीज यकीनी होती है वो यकीन के जरिए ही खत्म होती है, शक के जरिए खत्म नहीं होती, लिहाजा इसलिए औरत का इख्तियार खत्म नहीं होगा, बाद में भी इख्तियार रहेगा। तो मालूम हुआ इमाम साहब के नजदीक भी जिंदगी भर अब औरत को इख्तियार है, साहिबैन के नजदीक भी जिंदगी भर औरत को इख्तियार है भाई, लेकिन दलीलें दोनों की अलग अलग हैं। साहिबैन के नजदीक इसलिए इख्तियार है क्योंकि ईजा और ईजामा वक्त के लिए आते हैं, किसके लिए आते हैं, वक्त के लिए, और जब ईजा वक्त के लिए हो फिर तमाम जिंदगी इख्तियार होगा औरत के पास। जबकि इमाम साहब के नजदीक दलील यह है कि यहां इख्तियार के खत्म होने में शक आ गया, और शक की वजह से इख्तियार को खत्म करार नहीं दिया जा सकता, इसलिए तमाम जिंदगी इख्तियार रहेगा। बात समझ में आ गई। तो कहते हैं वह अम्मा कलीमत ईसा व ईजा मा फहिया व मता सबा उन आइंदा हुमा, तो कहते हैं कलीमा ईजा और ईजा मा जो हैं ये और मता बराबर हैं साहिबैन के नजदीक, वाइंदा भी हनीफत रहमला और इमाम साहिब के नजदीक, वहीं काना युस्तामलुली शर्त कमा युस्तामलुली वक्त, कि अगर चाहिए शर्त के लिए भी इस्तेमाल होता है जैसे कि यह वक्त के लिए इस्तेमाल होता है, लेकिन नल अम्र सार अभी यह दिहा, लेकिन यह मामला औरत के हाथ में आ चुका है यानी यकीनी तौर पर वह इख्तियार की मालिक बन चुकी है, फला यखरुजु बिश की, लिहाजा ये इख्तियार निकलेगा नहीं शक की वजह से, ये मामला उसके हाथ से शक की वजह से नहीं निकलेगा। वक़द मर्रा मिन कबलू, और तहकीक ये बात पहले गुजर चुकी है, वो जहां अशआर जिक्र हुए थे जहां ईजा के बारे में इख्तिलाफ जिक्र हुआ था इमाम साहिब और साहिबैन का, वलौ قال لها انت طالق كل ما شئت, अब खावन बीवी से कहता है انت طالق كل ما شئت, كلما का लफ्ज ले आया, तो याद रखो कुल्लमा कुल्लमा तकरार अफाल को साबित करता है, किसको, तकरार अफाल को, लिहाजा औरत जब चाहे अपने आप को तलाक दे दे, फिर दोबारा चाहे फिर दे दे, फिर दोबारा चाहे फिर दे दे, तो जितनी तलाकें देना चाहे वो दे सकती है। पिछले अल्फाज जो थे मता इजा वगैरह उनमें वक्त के अंदर तो उमूम था लेकिन अफाल के अंदर उमूम नहीं था, लिहाजा वहां इकाए तलाक एक ही दफा हो सकता था, यानी तलाक का वाक करना एक ही दफा हो सकता था, लेकिन कुल्लमा ये किसको साबित करता है, तकरार अफाल को भी साबित करता है, लिहाजा औरत एक के बाद दूसरी तलाक भी दे सकती है और तीसरी तलाक भी दे सकती है। तो कहते हैं वलौ قال لها انت طالق كل ما شئت, और अगर खावन ने बीवी से कहा तुझे तलाक है كل ما شئت जब भी तू चाहे, فلها ان تطلق نفسها واحدة بعد واحدة, तो औरत को यह इख्तियार है कि वो अपने आप को तलाक दे सकती है एक के बाद एक, حتى تطلق نفسها ثلاثا, यहां तक कि वो अपने आप को तीन तलाकें दे दे, لان كلمه كلما توجب تكرار الافعال, इसलिए क्योंकि कलिमा كلما जो है यह तकरार अफाल को साबित करता है, الا ان تعليق ينصرف الى الملك कायमी, हां एक बात है कि यह तालीक इसी मिल्कियत तक है, मसलन खावन ने बीवी से क्या कहा अंति तालिकुन कुल माशी थी, कि तुझे तलाक है जब भी तू चाहे, तो औरत एक भी वाके कर सकती है, दो भी कर सकती है, तीन भी कर सकती है, लेकिन अगर तीन तलाकें हो गई निकाह बिल्कुल टूट गया, बाद में औरत ने किसी और से निकाह कर लिया और फिर उस खावन का इंतकाल हुआ या उसने तलाक दे दी और फिर पहले खावन ने दोबारा निकाह कर लिया, अब फिर औरत उसी तालीक की वजह से तलाक वाके करना चाहती है क्योंकि खावन ने तो क्या कहा था अंति तालिकुन कुल लमाशी थी, तो कहते हैं अब नहीं वाके कर सकती भाई, क्यों, कहते हैं इसलिए क्योंकि वो तालीक उसी मिल्कियत के साथ थी, उस वक्त खावन तीन तलाकों का मालिक था तो उसी मिल्कियत के लिए तालीक थी, और अब नई तलाकें आई हैं, अब वो पुरानी तालीक यहां असर नहीं करेगी भाई। तो कहते हैं इल्ला अन्न तालीक यनसरिफ इलल मिल्किल काइमी, मगर यह कि यह वाली तालीक जो है वो पलट जाती है इलल मिल्किल काइमी, उस मिल्कियत की तरफ जो मौजूद है, हत्ता लव आदत इलैहि बादा ज़ौजिन आखरा, यहां तक कि औरत इस खावंद के पास फिर लौट आई एक दूसरे खावंद के बाद, व तल्लकत नफ्सहा, अब औरत ने अपने आप को तलाक दी, लम यका शयउन, तो अब उस पुरानी तालीक की वजह से कोई चीज वाके नहीं होगी, लिअन्नहु मिल्कुम मुस्तहदसुन, मुस्तहदस का माना नई चीज भाई, लिअन्नहु मिल्कुम मुस्तहदसुन, इसलिए क्योंकि यह नई मिल्कियत है, वलैस लहा अन तुतल्लिक नफ्सहा सलासन फी कलिमतिन वाहिदतिन, हां एक और बात भी, खावन ने कहा अंति तालिकुन कुल माशीती, तू अपने आप को तलाक दे दे जब भी तू चाहे, तो यहां पर उमूम अफराद तो है, उमूम इज्तिमा नहीं, यानी एक के बाद एक तलाक करके औरत अपने ऊपर तलाकें वाके कर सकती हैं, लेकिन इकट्ठी वाके नहीं कर सकती, क्योंकि कुल्लमा उमूम अफराद का फायदा तो देता है, अफराद में उमूम है, एक के बाद एक दोबारा बार बार चीज होती रहे, लेकिन उमूम इज्तिमा का फायदा नहीं देता कि सब क्या हो इकट्ठे हों। लिहाजा औरत अपने आप को तीन तलाकें इकट्ठी दे दे, तलक्तु नफ्सी सलासन, तो ये वाके नहीं होंगी भाई, तो तीन तलाकें इकट्ठी दे दे तो तीन इकट्ठी वाके नहीं होंगी भाई। तो कहते हैं वले सलाहा अंतुतल्लिक नफ्सहा सलासन फी कलिमतिन वाहिदतिन, और औरत के लिए यह जायज नहीं है कि वह अपने आप को तीन तलाकें दे दे, फी कलिमतिन वाहिदतिन, एक ही कलीमे से, यानी तल्लक्तु नफ्सी सलासन, तो देखो एक ही दफा तलाक का फेल जिक्र किया और सलासन सिफत ले आई। वले सलाहा अंतुतल्लिक नफ्सहा सलासन फी कलिमतिन वाहिदतिन, और औरत के को यह हक नहीं है कि वह अपने आप को तीन तलाकें दे दे, फी कलिमतिन वाहिदतिन, एक ही कलीमे से, लिअन्नहा तूजिबु उमूमल अफराद ला उमूमल इज्तिमाई, इसलिए क्योंकि कुल्लमा जो है यह उमूम अफराद को तो साबित करता है लेकिन उमूम इज्तिमा को साबित नहीं करता कि इकट्ठी वाके कर दे औरत। फला तमलिकुल ईका अजुमलता वजामान, लिहाजा औरत मालिक नहीं है कि वह तलाकों को वाके करे जुमलता वजामान इकट्ठी, जुमलता वजामान जुमला इकट्ठी, जमान जमा करके, माना एक ही है। तो फला तमलिकुल ईका, औरत इन तलाकों को वाके करने की मालिक नहीं है, जुमलता वजामान इकट्ठी। तो बाद शारहीन फरमाते हैं जुमलता वजामान का एक ही माना है कि इकट्ठी वाके नहीं कर सकती, जबकि बादशारहीन ने फर्क किया है, वो फरमाते हैं तीन तलाकों का जुमलतन वाके करने का मतलब यह है एक ही लफ्ज से वाके करे, तलक्तु नफ्सी सलासन, तलक्तु नफ्सी सलासन, देखो इकट्ठी एक ही लफ्ज से तीन तलाकें वाके कर दी। और जमान का माना यह है कि औरत कहे तलक्तु नफ्सी वाहिदतन वाहिदतन वाहिदतन, अब जुमलतन तो नहीं है लेकिन जमा है, तीनों को क्या कर रही है अलग अलग लफ्जों से इकट्ठी वाके कर रही है। तो माना यह है कि वो न एक लफ्ज से तीन तलाकें वाके कर सकती है और ना इकट्ठे ही तीन अलग अलग लफ्जों से तीन तलाकें वाके कर सकती हैं, दरमियान में कुछ फसल जरूरी है भाई। तो कहते हैं फला तमलिकुल ईका जुमलतन व जमान, तो लिहाजा औरत मालिक नहीं है कि वह इन तलाकों को वाके करे जुमलतन व जमान, जुमलतन यानी एक ही लफ्ज से इकट्ठी, व जमान या तीन अलग अलग लफ्जों से जमा करके। वलव काल लहा अंति तालिकुन है सुशीति औ ऐ नशीति लम तु तल्लक हत्ता तशा व इन कामत मिम मजलिसी हा फला मशी अतलहा। सूरत मसला ये, खावन ने बीवी से कहा अंति तालिकुन है सुशीति, तुझे तलाक है सुशीति जहां तू चाहे, ये है सु मकान के माना में भी आता है, यहां मकान के माना में है यानी जिस जगह तू चाहे, अंति तालिकुन है सुशीति तुझे तलाक है जिस जगह तू चाहे, या कहा ऐ नशीति इसका भी वही माना है जहां तू चाहे जिस जगह तू चाहे। तो इस सूरत में याद रखो, याद रखो ये जो तलाक है ये जमाने के साथ तो तख्सीस का इहतमाल रखती है, जगह के साथ तख्सीस का इहतमाल नहीं रखती, जगह के साथ तलाक तख्सीस का इहतमाल नहीं रखती, यानी ऐसा नहीं हो सकता कि एक जगह है वहां जाए औरत तो वो तलाक वाली है और उस जगह से निकले तो तलाक वाली नहीं है। जब औरत तलाक वाली हो गई तो सारी दुनिया में वो जिस जगह भी चली जाए वो तलाक वाली ही है, तो तलाक की तख्सीस जगह के साथ नहीं हो सकती, लेकिन जमाने के साथ तलाक की तख्सीस हो सकती है। मसलन खावन बीबी से कहता है अंति तालिकुन गदन, तुझे कल तलाक है, तो देखो अभी तलाक नहीं है, कल जब होगी सुबह सादिक का पहला लम्हा आएगा उसी वक्त तलाक वाके हो जाएगी। तो तलाक देखो जमाने के साथ तख्सीस हो सकती है, एक जमाने में तलाक नहीं है और दूसरे जमाने में तलाक है, बात समझ में आ रही है। तो लिहाजा यहां तो खावन ने जगह को जिक्र किया है सुशीति या ऐन शीति, तो जगह का कोई एतबार नहीं, तो सिर्फ मशीयत बाकी रह गई, गोया खावन ने यूं कहा है अंति तालिकुन इन शीति, और इस सूरत में औरत जब चाहेगी तो तलाक हो जाएगी और नीर उसी मजलिस तक ही उसको इख्तियार है, क्योंकि जमाने को तो खावन ने जिक्र नहीं किया। ولو قال لها انت طالق حيث شئتي, اور اگر خاوند نے بیوی سے کہا تجھے طلاق ہے, حيث شئتي جس جگہ تو چاہے, او اين شئتي یا جہاں تو چاہے, لم تطلق حتى تشاءت, عورت کو طلاق نہیں ہوگی یہاں تک کہ وہ چاہے, وان قامت من مجلسها فلا مشيئه لها, اور اگر عورت اٹھ گئی اپنی مجلس سے تو پھر اس کے لیے کوئی مشیت نہیں, یعنی اس کا پھر اختیار نہیں, لان کلمت حيث واين من اسماء المكان, اس لیے کیونکہ حيث اور اين جو ہیں یہ اسماء مکان ہیں, یعنی اس میں ظرف ہیں, ان میں یہ جگہ کے لیے آتے ہیں, والطلاق لا تعلق له بالمکان, اور طلاق جو ہے وہ مکان کے ساتھ متعلق نہیں ہوتی, طلاق جو ہے مکان اور جگہ کے ساتھ متعلق نہیں ہوتی, یعنی ان کے ساتھ معلق نہیں ہو سکتی. تو کہتے ہیں والطلاق لا تعلق له بالمکان, اور طلاق جو ہے اس کا مکان یعنی جگہ کے ساتھ کوئی تعلق نہیں ہوتا, جب ایک جگہ طلاق ہو تو ہر جگہ ہی طلاق ہوتی ہے, فیلغو, لہذا یہ جگہ کا ذکر کرنا لغو ہو جائے گا, ویبقا ذکر مطلق المشیئتی, اور مطلق مشیت کا ذکر باقی رہ گیا, فتقتصر علی المجلسی, تو لہذا یہ مشیت بند رہے گی اسی مجلس پر, بخلاف الزمان, بخلاف زمانے کے, لأن له تعلقا به, اس لیے کیونکہ طلاق کا زمانے کے ساتھ تعلق ہوتا ہے, حتى يقع في زمان دون زمان, یہاں تک کہ طلاق واقع ہوتی ہے ایک زمانے میں نہ کہ دوسرے زمانے میں, جیسے خواہ میں نے مثال ذکر کر دی, خاوند نے بیوی سے کیا کہا, انت طالق غدا, تو آج طلاق نہیں ہوگی بلکہ کل ہوگی, دیکھو زمانے کے ساتھ تخصیص آ گئی, حتى يقع في زمان دون زمان, یہاں تک کہ طلاق واقع ہو جاتی ہے ایک زمانے میں نہ کہ دوسرے زمانے میں, فوجب اعتباره خصوصا وعموما, لہذا واجب ہوا کہ اس زمانے کا اعتبار کیا جائے, خصوصا وعموما, خصوص اور عموم کے طریقے پر, خصوص کے طریقے پر, یعنی انت طالق غدا کہا تو دیکھو خاص کل کے دن طلاق واقع ہو رہی ہے, اور عموم کے طریقے پر, مثلا خاوند بیوی سے کہتا ہے انت طالق فی ای وقت شئتی, تجھے طلاق ہے جس وقت میں تو چاہے, تو دیکھو اب اس میں وقت کے اعتبار سے عموم ہے, جب بھی وہ چاہے گی طلاق واقع کر سکتی ہے, تو کہتے ہیں فوجب اعتباره, لہذا زمانے کا اعتبار جو ہے وہ واجب ہوگا, یعنی ثابت ہوگا, خصوصا وعموما, خصوص اور عموم کے طریقے پر, فوجب اعتباره خصوصا وعموما, تو ثابت ہوا کہ اس زمانے کا اعتبار کیا جائے, خصوصا وعموما, خصوص اور عموم کے طریقے پر, وان قال لها انت طالق كيف شئت طلقت تطليقه يملك الرجعه, صورت مسئلہ یہ, خاوند نے بیوی سے کہا انت طالق كيف شئت, تجھے طلاق ہے كيف شئت, جیسی تو چاہے, تجھے طلاق ہے جیسی تو چاہے, تو یاد رکھو اس صورت میں یہ لفظ کہتے ہی طلاق واقع ہو گئی, ہاں البتہ جیسی تو چاہے کیفیت اب عورت کے سپرد ہے, وہ کس قسم کی طلاق چاہتی ہے, اگر وہ رجعی چاہے گی تو رجعی ہو جائے گی, اگر وہ بائن چاہے گی تو بائن ہو جائے گی, اور اگر وہ تین چاہے گی تو تین ہو جائیں گی, تو معلوم ہوا خاوند اصل طلاق کو واقع کر رہا ہے اور وصف عورت کی مشیت پر معلق کر رہا ہے, اور نیز خاوند کی مشیت بھی یہاں معتبر ہوگی, عورت کی مشیت کا اعتبار ہے, خاوند نے کیا کہا انت طالق کیف شئتی, تو دیکھو کیف شئتی جیسی تو چاہے, تو عورت کی مشیت معتبر ہے کیونکہ خاوند نے کس کا ذکر کیا ہے, عورت کی مشیت کا, لیکن عورت کو یہ مشیت کہاں سے ملی, خاوند سے ملی, لہذا خاوند کی بھی مشیت کا اعتبار کرنا پڑے گا, لہذا طلاق تو واقع ہو گئی, طلاق تو واقع ہو گئی, اب عورت نیت کرتی ہے رجعی کی یا بائن کی یا تین کی, تو عورت کی مشیت خاوند کی مشیت کے مطابق ہوگی یا مخالف ہوگی, یا خاوند کی سرے سے کوئی مشیت ہی نہیں ہوگی, تین صورتیں ہیں, یا عورت کی مشیت اور خاوند کے ارادے میں کیا ہوگی, مطابقت, عورت نے بھی رجعی کہا اور خاوند بھی کیا دینا چاہتا تھا, رجعی, عورت نے بھی بائن کہا خاوند بھی کیا دینا چاہتا تھا, بائن, عورت نے تین طلاقیں کہیں خاوند بھی کتنی چاہتا تھا, تین چاہتا تھا, تو اگر عورت کی مشیت اور خاوند کا ارادہ ایک دوسرے کے مطابق ہو گئے تو پھر تو طلاق وہی ولی ہو جائے گی, رجعی چاہا تو رجعی ہو جائے گی, بائن چاہا تو بائن ہو جائے گی, تین چاہا تو تین ہو جائیں گی, لیکن اگر عورت کی مشیت اور خاوند کے ارادے میں مخالفت آ گئی, خاوند ایک چیز چاہ رہا تھا, بیوی دوسری چیز چاہ رہی ہے, تو لہذا دونوں کی مشیت ساقط ہو جائے گی اور خاوند کا قول انتی طالقن ہے تو لہذا ایک طلاق رجعی ہو جائے گی. مثلا خاوند نے بائن کا ارادہ کیا تھا اور عورت نے رجعی چاہی، یا خاوند نے تین کا ارادہ کیا تھا اور عورت نے ایک چاہی. بات سمجھ میں آ رہی ہے؟ تو بہرحال عورت کی مشیت اور خاوند کے ارادے کے اندر مطابقت نہیں ہے، تو پھر اس صورت میں چونکہ دونوں کی مشیت معتبر تھی، عورت کی مشیت اس لیے کیونکہ خاوند نے عورت کی مشیت کو ذکر کیا ہے، کئی فشی تھی جیسی تو چاہے، اور خاوند کی مشیت اور ارادے کا بھی اعتبار ہے کیونکہ یہ طلاق کا اختیار، یہ مشیت عورت کو کس سے مل رہی ہے؟ خاوند سے مل رہی ہے. تو جب دونوں کی مشیت کا اعتبار ہے تو جب دونوں میں مخالفت آ گئی تو یہ مشیت اور ارادہ ساقط ہو جائیں گے، یہ مشیت اور ارادہ ساقط ہو جائیں گے. معلوم ہوا کئی فشی تھی، یہ لفظ ساقط ہو گیا، صرف انتی طالقن رہ گیا، اور انتی طالقن سے تو طلاق رجعی ہوتی ہے، لہذا ایک طلاق رجعی ہو جائے گی. اور اگر خاوند نے کہا میری کوئی نیت نہیں تھی، میری کوئی مشیت اور ارادہ نہیں تھا، تو پھر اس صورت میں متاخرین فرماتے ہیں، فقہاء متاخرین فرماتے ہیں کہ اس صورت میں عورت کی مشیت ہی کا اعتبار ہوگا. اگر اس نے رجعی چاہی تو رجعی ہوگی، اس نے بائن چاہی تو بائن ہوگی، اس نے تین چاہی تو تین ہو جائیں گی، کیونکہ اس کے مقابل خاوند کا ارادہ یا مشیت موجود نہیں ہے. یہ متاخرین فرماتے ہیں، اور متقدمین سے اس بارے میں کوئی روایت نہیں ہے. بھائی تو کہتے ہیں وَإِن قَالَ لَهَا أَنْتِ طَالِقٌ كَيْفَ شِئْتِ، خاوند نے بیوی سے کہا کہ تجھے طلاق ہے جیسی تو چاہے، طُلِّقَتْ تَطْلِيقَةً يَمْلِكُ الرَّجْعَةَ، تو اس عورت کو ایک ایسی طلاق ہو جائے گی، يَمْلِكُ الرَّجْعَةَ، کہ خاوند رجوع کا مالک ہوگا. مَعْنَاهُ قَبْلَ الْمَشِئَتِ، صاحب ہدایہ بتلا رہے ہیں کہ معنی اس کا یہ ہے قبل المشیئتی، عورت کے چاہنے سے پہلے، عورت کے چاہنے سے پہلے ہی ایک طلاق ہو چکی ہے، اب صرف اس کی صفت جو ہے متعین کرنا، وہ عورت وہ صفت متعین کرے گی. تو کہتے ہیں معناہ قبل المشیتی، معنی اس قول کا یہ ہے کہ عورت کی مشیت سے پہلے ہی طلاق واقع ہو جائے گی. فَإِن قَالَتْ، پھر اگر عورت نے کہا، قَدْ شِئْتُ وَاحِدَةً بَائِنَةً اَوْ سَلَاسًا، کہ میں تو ایک بائنہ چاہتی ہوں یا تین چاہتی ہوں، وَقَالَ الزَّوْجُ ذَلِكَ نَوَيْتُ، اور خاوند بھی کہتا ہے میں نے بھی اسی کی نیت کی ہے، فَهُوَ كَمَا قَالَ، تو یہ ایسے ہی ہوگا جیسے خاوند نے کہا، کیونکہ دونوں کی مشیت اور ارادہ ایک دوسرے کے موافق ہیں. بھائی لِأَنَّ عِنْدَ ذَلِكَ تَثْبُتُ الْمُطَابَقَةُ بَيْنَ مَشِيئَتِهَا وَإِرَادَتِهِ، اس لیے کیونکہ اس وقت مطابقت ثابت ہو جائے گی عورت کی مشیت اور خاوند کے ارادے میں. اما اذا ارادت ثلاثا والزوج اراد واحده بائنه، اور اگر عورت نے تین کا ارادہ کیا، والزوج اراد واحده بائنه، اور خاوند نے ایک بائنہ کا ارادہ کیا، او علی القلب، یا اس کا برعکس ہوا، تو کہتے ہیں تقع واحده رجعیه، تو اس صورت میں ایک رجعی طلاق واقع ہوگی. میں نے بتلایا نا کہ جب دونوں کی مشیت میں تعارض آ گیا، اذا تعارض تساقط، دونوں مشیتیں ساقط ہو جائیں گی، اور وہی طلاق رجعی جو اصل ہے وہ رہ جائے گی، کیونکہ انتی طالقن سے طلاق رجعی ہوا کرتی ہے. بھائی تو کہتے ہیں تقع واحدۃ رجعیۃ، تو ایک طلاق رجعی واقع ہو جائے گی. لانه لغا تصرفها، اس لیے کیونکہ عورت کا تصرف لغو ہو گیا، اس نے تو خاوند کے مخالف نیت کی تھی، لیکن خاوند کے مخالف تو اس کی نیت معتبر نہیں. تو کہتے ہیں لانه لغا تصرفها، عورت کا تصرف لغو ہو گیا، لعدم الموافقت، خاوند کے ساتھ موافقت نہ ہونے کی وجہ سے، فبقی ایقاع الزوجی، تو باقی رہ گیا خاوند کا طلاق واقع کرنا، یعنی وہ جو انتی طالقن اس نے کہا تھا، اور انتی طالقن سے تو کون سی طلاق ہوتی ہے؟ رجعی، اس لیے رجعی ہو جائے گی. وَإِن لَّمْ تَحْزُرْهُنَّ نِيَّتُ يُعْتَبَرُ مَشِيئَتُهَا فِيمَا قَالُوا، وَإِن لَّمْ تَحْزُرْهُنَّ نِيَّتُ، اور اگر خاوند کی نیت حاضر نہیں ہے، یعنی خاوند کی کوئی نیت نہیں ہے، یعتبر مشیئتها، تو پھر اس عورت کی مشیت معتبر ہے، فی ما قالوا، اس میں جو فقہا نے کہا ہے، اس قول میں جو فقہا نے کہا ہے، فقہا نے فرمایا ہے، جریا علی موجب التخیر، چلتے ہوئے علی موجب التخیر، تخیر کے مقتضا پر، خاوند نے اس کو اختیار دیا ہے، انتی طالقن کیف شئتی، اور خاوند کی اپنی کوئی نیت نہیں ہے. جب خاوند کی کوئی نیت نہیں ہے اور عورت کو اس نے اختیار دے دیا ہے، تو اب عورت کی مشیت کو معتبر ہونا چاہیے. لہذا اب وہ جو طلاق چاہے گی وہی طلاق ہو جائے گی. اور یہ کون فرماتے ہیں؟ متاخرین فرماتے ہیں، متقدمین سے اس بارے میں کوئی روایت نہیں ہے. اسی لیے کہا فی ما قالو ای فی قولہم، فقہا کے متاخرین کے قول کے مطابق. بھائی کہتے ہیں وہ لم تحضر ہن نیت یعتبر مشیئتہا، اور اگر خاوند کی نیت حاضر نہ ہو تو عورت کی مشیت معتبر ہے. فی ما قالو فقہا کے قول میں، جرین علی موجب تخیری، اختیار دینے کے مقتضا پر چلتے ہوئے کہ خاوند نے اس کو اختیار دیا ہے تو اس کی مشیت معتبر ہونی چاہیے. قال رضی اللہ تعالی عنہ، صاحب ہدایہ فرماتے ہیں، بھائی دیکھیے متن کے اندر تو کوئی اختلاف ذکر نہیں، کوئی اختلاف ذکر نہیں، مطلقاً ایک مسئلہ ذکر ہوا. یوں معلوم ہوتا ہے تینوں ائمہ کے نزدیک مسئلہ اسی طرح ہے. یہ جامع صغیر کی عبارت ہے، لیکن صاحب ہدایہ آپ کو بتلائیں گے نہیں، اس کے اندر صاحبین اختلاف کرتے ہیں. یہ جو مسئلہ جامع صغیر میں ذکر ہوا یہ امام صاحب کا قول ہے. امام صاحب کا کیا قول؟ خاوند نے کہا انت طالق کیف شئت، تجھے طلاق ہے جیسی تو چاہے. امام صاحب فرماتے ہیں یہ کہتے ہی ایک طلاق ہو گئی، لیکن وصف کس کے سپرد ہو گیا؟ عورت کے سپرد ہو گیا. جبکہ صاحبین فرماتے ہیں نہیں، انت طالق کیف شئت، اس سے ایک بھی طلاق واقع نہیں، جب عورت چاہے گی تب ہوگی، اس سے پہلے نہیں. فرق سمجھ میں آ رہا ہے؟ امام صاحب کے نزدیک انت طالق کیف شئت، کہتے ہی ایک طلاق واقع ہوگی عورت کی مشیت سے پہلے ہی، اور صاحبین فرماتے ہیں عورت کی مشیت کے بعد طلاق واقع ہوگی، عورت کے چاہنے سے پہلے طلاق واقع نہیں ہوگی. تو چونکہ یہاں جامع صغیر میں تو یہ اختلاف ذکر نہیں ہے، لیکن مبسوط کے اندر امام محمد رحمہ اللہ نے یہ اختلاف ذکر فرمایا ہے، تو اب اس کو ذکر کر رہے ہیں صاحب ہدایہ. قال رضی اللہ تعالی عنہ، صاحب ہدایہ فرماتے ہیں، قال فی الاصل، کہ امام محمد رحمہ اللہ نے اصل میں یعنی مبسوط میں ذکر کیا ہے، ھذا قول ابی حنیفہ رحمہ اللہ، کہ یہ امام صاحب کا قول ہے. وعندہما، اور صاحبین کے نزدیک، لا یقع، کہ طلاق واقع نہیں ہوگی، ما لم توقع المرأۃ، جب تک عورت واقع نہیں کرے گی، جب تک عورت واقع نہیں کرے گی. فتشاء رجعیتن او بائنتن او ثلاثن، تو وہ چاہ سکتی ہے رجعی یا بائنہ یا تین طلاقیں. وعلی ھذا الخلاف العتاق، اور اسی اختلاف پر عتاق بھی ہے. عتاق یعنی آزاد کرنا، عین کے فتحہ کے ساتھ ہے، تو اسی اختلاف پر عتاق بھی ہے. مثلا کوئی آقا اپنے غلام سے کہتا ہے انت حر کیف شئت، انت حر کیف شئت، تو آزاد ہے جیسے تو چاہے. امام صاحب فرماتے ہیں یہ کہتے ہی غلام آزاد ہو گیا، اور صاحبین فرماتے ہیں کہ وہ آزاد نہیں ہوا، ہاں جب وہ چاہے گا تو وہ آزاد ہو جائے گا. تو کہتے ہیں والا ھذا الخلاف العتاق، اور اس اختلاف پر عتاق یعنی آزادی بھی ہے. لہما، صاحبین کی دلیل یہ ہے کہ انہ فوضت تطلیق الیہا علی ای صفت شاعت، کہ خاوند نے سپرد کیا ہے طلاق دینا الیہا اس عورت کے. انہ فوضت تطلیق، کہ خاوند نے طلاق دینا سپرد کیا ہے الیہا اس عورت کے. علی ای صفت شاعت، جس صفت پر بھی وہ عورت چاہے. فلا بد من تعلیق اصل طلاق بمشیئتها، لہذا ضروری ہے کہ اصل طلاق بھی معلق ہونی چاہیے عورت کی مشیت سے. توجہ سے سنو بھائی، صاحبین کیا فرماتے ہیں، خاوند نے طلاق دینے کو عورت کے سپرد کر دیا ہے، جس صفت پر بھی وہ چاہے طلاق دے سکتی ہے. فلا بد من تعلیق اصل طلاق بمشیئتها، لہذا ضروری ہے کہ اصل طلاق بھی معلق ہو جائے عورت کی مشیت سے. امام صاحب تو فرماتے ہیں اصل طلاق فوراً واقع ہو جاتی ہے، اصل طلاق معلق نہیں، ہاں اس کی صفت کیا ہوتی ہے معلق ہو. یوں کہو امام صاحب کے نزدیک خاوند نے صرف صفت عورت کے حوالے کی ہے، اصل طلاق عورت کے حوالے نہیں کی، اصل طلاق واقع کر دی ہے. جبکہ صاحبین فرماتے ہیں نہیں، اس خاوند کے کلام کا تقاضا یہ ہے کہ اصل طلاق بھی عورت کے سپرد ہونی چاہیے، وہ چاہے تو طلاق ہو، وہ نہ چاہے تو طلاق نہ ہو. بھائی تو کہتے ہیں فلا بد من تعلیق اصل طلاق بمشیئتها، صاحبین فرماتے ہیں کہ ضروری ہے کہ اصل طلاق بھی معلق ہو عورت کی مشیت کے ساتھ. لیکون لها المشیئت فی جمیع الاحوال، تاکہ عورت کے لیے مشیت ثابت ہو جائے تمام احوال میں، تاکہ عورت کے لیے مشیت ثابت ہو جائے تمام احوال کے اندر. اعنی قبل الدخول و بعدہ، یعنی صحبت سے پہلے بھی اور صحبت کے بعد بھی. بھئی آپ جانتے ہیں गैर मदखूल बिहा औरत जिसे खावन ने सोहबत नहीं की उसको खावन जैसे ही तलाक देता है चाहे तलाक रजई ही क्यों ना दे फौरन वो बाइन हो जाती है और वो खावन से जुदा हो जाती है। तो साहिबान फरमाते हैं अगर यही लफ्ज खावन किसको कहे गैर मदखूल बिहा बीवी को अंती तालिकुन कई फशीती कि तुझे तलाक है जैसी तू चाहे, तो इमाम साहब के मजहब के मुताबिक तलाक फौरन वाके हो गई और ये औरत तो गैर मदखूल बिहा है तो ये फौरन ही बाइना हो गई, तो इसकी मशीयत का तो महल ही ना रहा, इसकी मशीयत का तो इसकी चाहत का तो एतबार ही ना रहा क्योंकि फौरन ये बाइना हो गई, निकाह टूट गया, अब ये जहां चाहे निकाह कर सकती है। लिहाजा ऐसी सूरत पर इस कलाम को महमूल करें कि हर हाल में औरत की मशीयत पर तलाक मुअल्लक रहे, और यह तभी हो सकता है जब यूं कहा जाए कि खावन के कलाम से तलाक वाके नहीं हुई, जब औरत चाहेगी तब वाके होगी। अब गैर मदखूल बिहा जो है उस पर भी जब तलाक वाके नहीं हुई वो चाहेगी तो वाके हो जाएगी भाई, तो लिहाजा जरूरी है कि इसको ऐसी सूरत पर महमूल किया जाए कि हर हाल में तलाक औरत की मशीयत पर महमूल हो, और हर हाल में तलाक औरत की मशीयत पर महमूल हो यह तो उसी सूरत में हो सकता है जब असले तलाक भी मुअल्लक हो जाए, असले तलाक वाके न हो, वरना तो अगर औरत गैर मदखूल भी हां हुई उसको तो मशीयत का मौका ही नहीं मिलेगा भाई
जी।
तो कहते हैं फला बुद्ध मिन तालीक असली तलाकी भी मशीअतिहा, लिहाजा असल तलाक को उसकी औरत की मशीयत के साथ मुअल्लक करना जरूरी है। लियकून लहल मशीअतु फी जमीअल अहवाल, ताकि औरत के लिए मशीयत साबित हो जाए तमाम अहवाल में, आनी कबल दुखूल व बादहू, यानी दुखूल से पहले भी और दुखूल के बाद भी। वली अबी हनीफा रहमतुल्लाह और इमाम साहब की दलील यह है कि अन्नकलिमत कैफ फलिल इस्तिसाफ, इस्तिसाफ भाई सौद के साथ है, इस्तिसाफ का माना है वसफ तलब करना, इस बाब इस्तेफाल में सीन उमूमन किस लिए लाते हैं तलब के लिए, तो वसफ से ही बाब इस्तेफाल बना लो इस्तिसाफ, असल में क्या था इस्तिवसाफ, या की जगह वव है तो वसफ तलब करना। तो इमाम साहब फरमाते हैं कि ये जो कैफा का लफ्ज है ये वसफ तलब करने के लिए इस्तेमाल होता है, मसलन अरबी में कहते हैं कैफा असबहता, आपने सुबह कैसी की, यानी आपकी क्या सिफत थी, तब आप ठीक थे या बीमार थे या कैसे थे, तो इस कैफा के जरिए सिफत को तलब किया जाता है। लिहाजा खावन ने जब कहा अंति तालिकुन कैफ अशीती, मालूम हुआ खावन सिफत जो है औरत के हवाले कर रहा है कि जिस सिफत पर वो चाहे तलाक वाके हो जाए। तो कहते हैं वली अबी हनीफा रहमतुल्लाह इमाम साहब की दलील यह है कि नकलिमत कैफ लिल इस्तिसाफ की, कलिमा कैफा जो है ये सिफत तलब करने के लिए होता है। युकाल अरबी में कहते हैं कैफ असबहता, कि आपने कैसी सुबह की, यानी किस वसफ के साथ आप सही हैं या बीमार हैं या किस हालत में हैं। वह तफीज उफी वसफ ही यस्तदई वजूद असली ही, इमाम साहब की दलील चल रही है, वो फरमाते हैं कैफा किस लिए आता है सिफत तलब करने के लिए, मालूम है खावन सिर्फ सिफत सुपुर्द कर रहा है, तवज्जो है, खावन सिर्फ सिफत सुपुर्द कर रहा है, और सिफत तो तभी हो सकती है जब असल यानी मौसूफ का वजूद तो हो, सिफत तभी दूसरे के हवाले हो सकती है जब मौसूफ का वजूद तो पाया जाए, अगर मौसूफ ही नहीं है तो फिर सिफत कहां से भाई। लिहाजा खावन जब सिफत हवाले कर रहा है तो असल मौसूफ यानी तलाक का वजूद जरूरी है, लिहाजा तलाक पाई गई और सिफत औरत के हवाले हो गई, मसला समझ में आ गया। तो कहते हैं वह तफवीज उफी वसफी ही यस्तदई वजूद असली ही, और सिफत के अंदर सुपुर्द करना यस्तदई वजूद असली ही ये उसके असल के वजूद का तकाजा करता है। वह वजूद तलाक भी वकूई ही, और तलाक का वजूद तो उसके वाके करने से ही होता है, बगैर वाके करने के तो तलाक का वजूद नहीं। तो खावन सिफत औरत के हवाले कर रहा है ये तकाजा करता है कि असल का वजूद होना चाहिए, यानी असले तलाक होनी चाहिए, और असले तलाक जो है वो तो वाके करने से ही का वजूद हो सकता है, बगैर वाके करने के नहीं हो सकता, लिहाजा इसलिए यहां तलाक वाके हो जाएगी भाई, सिर्फ सिफत औरत के सुपुर्द है भाई। वह इन काल अलहा अंति तालिकुन कम शीती औ माशीती तल्लकत नफसहा माशात, सूरत यह खावन ने बीवी से कहा अंति तालिकुन कम शीती कि तुझे तलाक है कम शीती जितनी तू चाहती है, या माशीती इसका भी वही माना जितनी तू चाहती है, तो औरत को इख्तियार मिल गया, वो चाहे तो एक तलाक वाके कर सकती है चाहे दो और चाहे तीन। तो तो कहते हैं वह इन काल अलहा, और अगर खावन ने अपनी बीवी से कहा अंति तालिकुन कम शीती कि तुझे तलाक है कम शीती जिस कदर तू चाहती है, औ मा शीती या जितना तू चाहती है, तल्लकत नफ्सहा मा शात, तो औरत अपने आप को तलाक दे सकती है जितनी वो चाहे, ले अन्नहा युस्तामलानी लिल आददी, इसलिए क्योंकि ये कम और मा जो है ये दोनों इस्तेमाल होते हैं लिल आददी अदद के लिए, फकत फवज इलैहा अय्या अदद इन शाअत, तो खावन ने उसके सुपुर्द कर दिया अय्या अदद इन शाअत जो अदद भी वो चाहे वो उसके अदद उसके सुपुर्द कर दिया। फइन कामत मिन मजलिस इम बताला, अगर वो औरत अपनी मजलिस से उठी तो उसका इख्तियार बातिल हो जाएगा, व इन रद्दतिल अम्र कान रद्दा, और अगर औरत ने अमर रद्द किया तो रद्द भी हो जाएगा। कहते हैं लिअन्ना हाजा अमरुन वाहिदुन, क्योंकि ये एक ही अमर है, ये इख्तियार कई दफा नहीं दे रहा, तलाक का आदत उसके हवाले कर रहा है, वो जिस आदत के साथ तलाक वाकई करना चाहे कर सकती है, लेकिन एक ही इख्तियार है, एक ही दफा इस्तेमाल कर सकती है, चाहे एक वाकई कर ले चाहे दो और चाहे तीन। भाई तो कहते हैं वह इन रद्दतिल अम्र कान रद्दन, और अगर औरत ने इस अमर को रद्द किया तो रद्द हो जाएगा, लिअन्न हादा अमरुन वाहिदुन, इसलिए क्योंकि ये एक ही अमर है, वह हुआ खिताबुन फिलहाली, और ये फिलहाल खिताब है, फयक्तज़िल जवाब फिलहाली, लिहाजा ये फिलहाल ही जवाब का तकाजा करता है, ये फिलहाल खिताब है, यानी इसमें वक्त को खावन जिक्र नहीं कर रहा बल्कि फिलहाल ही उसे मालिक बना रहा है, तो इसी मजलिस में जवाब जरूरी है, मजलिस गुजर गई तो बाद में इस औरत को इख्तियार नहीं होगा। तो कहते हैं वह हुआ खिताब उन फिलहाल, खिताब कहते हैं वो कलाम जो दूसरे की तरफ मुतवज्जे होकर किया जाए, ये जो मैं तकरीर कर रहा हूं ये सारा क्या है, खिताब है, तो दूसरे की तरफ मुतवज्जे होकर जो भी कलाम किया जाए वो खिताब है। तो यहां पर जो खावन ने खिताब किया क्या कहा है, अंति तालिकुन कम शेती, अंति तालिकुन कम शेती, यहां वक्त की कोई बात नहीं हो रही, सिर्फ इख्तियार दे रहा है और इख्तियार मजलिस तक रहता है। पीछे तो जिक्र था मता शेती जिस वक्त तू चाहे, वहां तो वक्त के अंदर तामीम थी, यहां तो वक्त में तामीम नहीं, और नीज ये एक ही इख्तियार है, एक ही इख्तियार के साथ एक ही वक्त में वो चाहे एक तलाक वाके कर ले तो इख्तियार खत्म हो जाएगा, या इकट्ठी दो वाके कर ले तो इख्तियार खत्म हो जाएगा, या इकट्ठी तीन वाके कर ले तो इख्तियार खत्म हुआ और जुदाई आ गई। तो ये माना है वह हुआ खिताब उन फिलहाली, और ये फिलहाल खिताब है, यानी खावन उसको फिलहाल तलाक का मालिक बना रहा है, इसमें वक्त की कोई कैद नहीं, फयक तजिल जवाब फिलहाल ही, तो ये फिलहाल ही जवाब का तकाजा करता है, यानी इसी मजलिस के अंदर। व इन काल लहा तल्लिकी नफ्सक मिन सलासिम माशीती, सूरत मसला ये, खावन ने बीवी से कहा तल्लिकी नफ्सक मिन सलासिम माशीती, तू अपने आप को तलाक दे दे, मिन सलासिन तीन तलाकों में से, मा शिती जितनी तू चाहे, तू अपने आप को तीन तलाकों में से जितनी तलाकें देना चाहती है दे दे। तो इमाम साहब फरमाते हैं औरत एक तलाक भी दे सकती है और दो भी, लेकिन तीन तलाकें नहीं दे सकती, क्योंकि खावन ने क्या कहा मिन सलासिन तीन में से, और ये मिन तबईज के लिए आता है, यानी तीन में से बाज भाई, पूरी तीन नहीं भाई, तो तीन में से तू जितनी भी तलाकें अपने आप को देना चाहती है दे सकती है, तो वो तीन में से बास तलाकें तो वाकई कर सकती है लेकिन सारी तीन वाकई नहीं कर सकती, क्योंकि यहां मिन है और मिन तबईज के लिए आता है, मिन सलासिन आई बाजा सलासिन भाई। तो कहते हैं वइन काल लहा तल्लिकी नफ्सक मिन सलासिम माशीती, कि खावन ने बीवी से कहा कि तू अपने आप को तलाक दे दे, मिन सलासिन तीन में से, माशीती जितनी तू चाहे, फलहा अन तु तल्लिक नफ्सहा वाहिदतन औ सिनतैनि वला तु तल्लिक सलासन, तो औरत को यह इख्तियार है कि वह अपने आप को एक भी दे सकती है और सिनतैन दो तलाकें भी दे सकती हैं, वला तुतल्लिका सलासन और तीन तलाकें नहीं दे सकती, इंद अबी हनीफा रहमतुल्लाह इमाम साहिब के नजदीक, वकाला और साहिबैन फरमाते हैं तुतल्लिकु सलासन इन शाअत, के औरत अगर चाहे तो तीन तलाकें भी दे सकती है अपने आप को, लिअन्न कलिमतमा मुहकमतुन फित्तामीम व कलिमतु मन कद तुस्तामलु लित्तमयीस। भाई देखिए साहिबैन की दलील यह है कि यहां दो लफ्ज आए, एक मिन मिन सलासिन, एक ये मिन आया, और एक माशिती, तो ये कलिमा मा आया। तो मा जो है ये तामीम के अंदर मुहकम है, यानी इसमें तामीम ही तामीम है भाई, इसके अंदर खुसूस वाला इहतमाल नहीं। जबकि मीन जो है वो कभी तबईज के लिए आता है, कभी मीन बयान के लिए आता है, एक चीज में इबहाम होता है मीन के जरिए उसको बयान किया जाता है, और कभी मीन और मानी के लिए आता है। तो मीन के अंदर कई एहतमालात हैं। तो मा हुआ मुहकम, यानी उसका माना क्या है, उसमें तामीम है कतई तौर पर। मा हुआ मुहकम, मुहकम का क्या माना, मजबूत, यानी उसका माना कतई है कि उसमें तामीम है। तो मा हुआ मुहकम और मीन हुआ मुहतमल, यानी उसमें कई एहतमालात हैं, उसका कोई एक माना यकीनी नहीं। तो मा हुआ मुहकम और मीन हुआ मुहतमल, लिहाजा इस मीन को भी हम मा पर महमूल कर लेंगे, क्योंकि मा मुहकम है वो कतई है और मीन तो मुहतमल है, तो मा कतई है लिहाजा मीन को भी उसी पर महमूल कर लेंगे और यूं कहेंगे कि ये मीन इस मा का बयान है, ये मीन इस मा का, मां के अंदर तामीम है और ये मीन क्या कर रहा है, उसका बयान कर रहा है। गोया खावन ने यूं कहा, लफ्ज क्या थे, तल्लिकी नफ्सकी मीन सलासिम मा शेती, मीन सलासिम मा शेती, मां तामीम के लिए और मीन उसका बयान। जरा इसको मुअख्खर कर दें मीन को, फिर बात आपको समझ में आएगी। खावन ने कहा है, तल्लिकी नफ्सकी माशीती, तू अपने आप को तलाक दे दे माशीती जितनी तू चाहती है, मीन सलासिन, या अब आगे बयान आ गया माशीती का, माशी दो जो तू चाहती है, मीन सलासिन यानी के तीन। ये मीन सलासिन किसका बयान है, मां का। तो तू अपने आप को तलाक दे दे जितनी तू चाहती है, यानी के तीन, यानी तीन का इख्तियार दे दिए, एक भी तलाक वो अपने आप को दे सकती है, दो भी और तीन भी। जबकि इमाम साहब फरमाते हैं नहीं, एक या दो तलाकें तो औरत अपने आप को दे सकती है लेकिन तीन तलाकें नहीं दे सकती। तो कहते हैं वकाला साहिबैन फरमाते हैं, तो तल्लिकु सलासन इनशात, की औरत तीन तलाकें दे सकती है इनशात अगर वो चाहे, लिअन्न कलिमता मा मुहकमतुन फि तामीमी, इसलिए क्योंकि कलिमा मा जो है मुहकम है, मजबूत है, फि तामीमी तामीम के अंदर, इसके अंदर उमूम है। वह कलिमतु मीन कद तुस्तामलु लित्तमयीज, और कलिमा मीन जो है उसको कभी कभार इस्तेमाल किया जाता है तमयीज के लिए, तमीज यानी जिसके जरिए इबहाम को दूर किया जाए, यानी बयान, क्या मुराद है बयान, कि मीन कलीमा किस लिए आता है, कभी कभार बयान के लिए आता है, किसी लफ्ज में इबहाम होता है मीन के जरिए उसको बयान किया जाता है। तो कहते हैं वह कलीमा तो मीन का तुस्तामलुली तमीजी, और कलीमा मीन जो है कभी कभार उसको इस्तेमाल किया जाता है तमीज यानी बयान के लिए, फयुहमलु अला तमीजिल जिनसी, तो लिहाजा इसको महमूल किया जाएगा तमीजिल जिनसी, इस मां की जिंस की बयान के लिए, आला तमीज इल जिंसी, इस जिंस की तमीज के लिए, यानी इस जिंस के बयान के पर महमूल किया जाएगा कि इस मीन के जरिए इसी मां की जिंस बयान की जा रही है। तो कहते हैं फयुहमल वाला तमीज इल जिंसी, तो ये इसको महमूल किया जाएगा जिंस की तमीज पर, यानी जिंस के बयान पर। कमा इदा काला, जैसे कि कोई शख्स किसी से कहता है कुल मिन तामी माशिता, कुल अकला या कुल उसे खाना, खाना कुल तुम खाओ, मिन तामी मेरे ताम में से, माशिता जो चाहो। ये देखो बिल्कुल वैसे ही अल्फाज हैं, वहां क्या था, तल्लिकी नफ्सकी मिन सलासिन माशिती, और यहां क्या है कुल मिन तामी माशिता, बिल्कुल एक जैसे अल्फाज हैं, और बिल इत्तेफाक सबके नजदीक इस सूरत में वो शख्स सारा खाना भी खा सकता है। कुल मिन तामी माशिता, तू खा ले मेरे खाने में से माशिता जितना तू चाहता है, और बिल इत्तेफाक यहां पूरा खाना भी वो खा सकता है। मालूम हुआ वहां भी वो औरत पूरी तीन तलाकें दे सकती है भाई। यह दूसरी मिसाल, कहते हैं औतलिक मिन निसा इमन शाअत, खावन किसी शख्स से कहता है, किसी और आदमी से कहता है तल्लिक के तू तलाक दे दे मिन निसाई मेरी औरतों में से, मन शाअत जो भी चाहे, शाअत मुअन्नस का सीगा है, यानी उन बीवियों में से जो भी चाहे। एक शख्स दूसरे शख्स से कहता है कि मेरी बीवियों में से जो भी तलाक को चाहती है तू उसको तलाक दे दे मेरी तरफ से, तवज्जो है, तो क्या कहा, तल्लिक मिन निसाई, तू तलाक दे दे किसको, मिन निसाई मेरी बीवियों को, मन शाअत जो भी उनमें से चाहे। और इस सूरत के अंदर भी बिल इत्तेफाक इमाम साहिब भी फरमाते हैं अगर उसकी चार बीवियां हैं और चारों तलाक चाहती हैं तो वो चारों को तलाक दे सकता है, वो चारों को तलाक दे सकता है। और यह कलाम बिल्कुल इसी तरह है जैसे ऊपर मसले में आया था, वहां था तल्लिकी नफ्सकी, यहां है तल्लिक, और वहां था मिन सलासिन, यहां है मिन निसाई, और वहां था माशिती और यहां है मन शाअत, बिल्कुल एक जैसे मसले हैं। और इस मसले के अंदर इमाम साहब भी फरमाते हैं वो अगर उस आदमी की चार बीवियां हों तो वो वकील चारों को तलाक दे सकता है अगर वो चारों चाहती हैं तलाक को। तो कहते हैं औ तल्लिक मिन निसाई मन शाअत, ये साहिबैन की दलील आ गई। वली अबी हनीफा रहमला और इमाम साहब की दलील यह है कि अन कलिमत मिन हकीकत लितबईजी, कि कलिमा मिन जो है तबईज के लिए हकीकत है, यानी कलिमा मिन तबईज के लिए आता है, बाजियत बयान करने के लिए आता है, और यह इसका हकीकी माना है, यानी तबईज इसका हकीकी माना है और बाकी इसके मजाजी मानी है भाई। वमा लितामीमी, और मा जो है वो तामीम के लिए आता है, उमूम पैदा करने के लिए भाई। फयो अमलो भी मा, लिहाजा दोनों पर अमल किया जाएगा, मां की तामीम पर भी अमल किया जाएगा और मीन की तबईज पर भी अमल किया जाएगा। किस तरह, मीन का क्या माना, तबईज यानी बास, मीना सलासी अई बासी, यानी तीन में से बास दे सकता है, तीनों नहीं दे सकता खावन। और माशिती जो तू चाहे, इस मां के अंदर तामीम भी है, यानी बाज में से जो भी तुम चाहती हो वो वाकई कर सकती हो
जी।
बाज में से देखो मीन पर भी अमल हो गया कि बाज चाह सकती हो, सारी नहीं चाह सकती, और मां की तामीम पर भी अमल हो गया कि जितनी भी बाज चाहती हो हर एक बाज को चाह सकती हो। और तीन का बाज क्या है, एक भी तीन का बाज, दो भी तीन का बाज है, तो औरत एक भी दे सकती है और दो भी दे सकती है। बात समझ में आ रही है, माना क्या हुआ, तल्लिकी नफ्सा की मिन सलासिन माशीती, तू अपने आप को तलाक दे दे, मिन सलासिन तीन में से, अई बाज सलासी यानी बाज पर भी अमल करेंगे और मां के उमूम पर भी, कि जो मर्जी बाज तुम चाहो तुम वो तलाक वाकई कर सकती हो। यहां तो बाज हैं ही दो, कितने बाज हैं, दो, एक तलाक देगी वो भी तीन का बाज, दो तलाकें देगी वो भी तीन का बाज, तो यहां बाज हैं ही दो, तो दोनों में से जो भी तुम चाहो वाकई कर सकती हो। अगर यहां और बाज बनते, सौ बाज होते तो सौ के अंदर भी उसको इख्तियार होता, कुल का इख्तियार नहीं है, अलबत्ता बाज के अंदर उसको पूरा इख्तियार है, जौन सा मर्जी बाज हो वो उस तलाक को अपने ऊपर वाकई कर सकती है, यानी एक को भी वाकई कर सकती है और दो को भी, क्योंकि बाज यहां है ही दो भाई। तो देखो दोनों पर अमल हुआ, मीन की तबईज पर भी अमल हो गया कि होनी बाज चाहिए सारी नहीं, और मां की तामीम पर भी अमल हो गया कि जो उन सब बाज भी तुम चाहती हो वो तुम वाकई कर सकती हो, जबकि साहिबैन ने सिर्फ मां की तामीम पर अमल किया था, मीन की तबईज को छोड़ दिया था। बात समझ में आ गई। तो कहते हैं वली अबी हनीफा रहमला, इमाम साहब की दलील यह है कि अन कलिमता मिन हकीकत लितबईजी व मा लितामीमी, कि कलिमा मिन जो है तबईज के अंदर हकीकत है, यानी ये इसका हकीकी माना है, व मा लितामीमी, और मा जो है वो तामीम के लिए आता है, फयो अमलु बिही मा, तो इन दोनों पर अमल किया जाएगा, वफी मस्तशहदा बिही तुरिकत तबईज। बाकी साहिबैन ने जो दो दलीलें जिक्र की कि एक शख्स कहता है कुल मिन तामी मा शिता, मेरे खाने में से खाओ जितना तुम चाहो, तो बिल इत्तेफाक साहब के नजदीक यहां सारा खाना भी वो खा सकता है। तो इमाम साहब फरमाते हैं वहां भी मीन तबईज के लिए है, लेकिन वहां तबईज को छोड़ दिया गया क्योंकि एक और करीना मौजूद था, एक और खारजी दलील वहां मौजूद थी, और वो ये कि इस किस्म का कलाम इंसान अपनी सखावत का इजहार करने के लिए कहता है। एक शख्स किसी को खाने पर लेकर आता है, खाना रखता है और कहता है कुल मिन तामी माशिता, खाओ मेरे खाने में से जितना चाहते हो, यह जुमला किस लिए बोला जाता है, अपनी सखावत का इजहार करने के लिए। तो लिहाजा इस वजह से यहां उसको पूरा खाना खाना भी उसके लिए जायज होगा भाई। तो लिहाजा यहां ये इस अमरे खारजी की वजह से मीन की तबईज को तर्क कर दिया गया। तो कहते हैं वफी मस्तशहदा बिही, और वो मिसालें जिनके जरिए साहिबैन ने इस्तिशहाद किया है यानी दलील पकड़ी है, तुरिका तबईज, उनके अंदर तबईज को तर्क कर दिया गया, लिदलालती इजहार समाहती, समाहत कहते हैं सखावत को, सखावत के इजहार की दलालत की वजह से, कि यह कलाम सखावत के इजहार पर दलालत करने के लिए बोला जाता है, यानी सखावत के इजहार के लिए बोला जाता है, इसलिए यहां तबईज को तर्क कर दिया गया। तो कहते हैं वफी मस्तशहदा बिही, और वो मिसालें जिनके जरिए साहिबैन ने दलील पकड़ी है, तुरिकत तबईज, वहां पर तबईज को तर्क कर दिया गया, लिदलालती इजहार समाहती, सखावत के इजहार की दलालत की वजह से, तो इस सखावत के इजहार पर दलालत हो रही है, इसकी वजह से मीन की तबईज को छोड़ दिया गया भाई। औली उमूम सिफती, या उमूम सिफत की वजह से, वो जो दूसरी मिसाल आई थी, क्या एक शख्स ने दूसरे से कहा तल्लिक मिन निसा इमन शाअत, मेरी बीवी में से जो भी तलाक चाहती है तो उसको तलाक दे दे, तो उसका भी जवाब दे रहे हैं कि वहां पर भी मिन तबईज के लिए है, लेकिन उसकी तबईज को तर्क कर दिया गया, मन शाअत, ये जो शाअत की सिफत आई इसकी वजह से, मन शाअत, जो भी इन बीवियों में से चाहे, ये सिफत आम्मा है, ये सिफत आम्मा है, इस वजह से जो भी चाहे तो उसको तलाक दे दे, तो इस सिफत आम्मा की वजह से तबईज को छोड़ दिया गया। अगर यह मनशात ना होता, इसकी जगह कोई और सिफत होती, मन शिता, पहले क्या माना था, तल्लिक मिन निसाई मन शात, मेरी बीवियों में से जो भी तलाक चाहे उसको तलाक दे दे, तो ये देखो मन शात, जो भी तलाक चाहे बीवियों में से, अगर इसकी जगह शात के बजाय शिता होता, कोई सिफत आम्मा ना होती, सिफत आम्मा ना होती भाई, शात सिफत आम्मा है ना, जो भी चाहे, जो भी चाहे, और अगर इसके बजाय शिता होता, तल्लिक मिन निसाई मन शिता, मेरी बीवी में से तलाक दे दे, मन शिता, जिसको तू चाहे, अब सिफत आम्मा नहीं है, सिर्फ उस वकील की मशीयत जिक्र है, हर औरत की मशीयत जिक्र नहीं, तो अब सिफत आम्मा नहीं। तो इस सूरत में भी फिर याद रखो, इमाम साहब फरमाते हैं अगर किसी शख्स की चार बीवियां हैं तो वकील चारों को तलाक नहीं दे सकता, क्योंकि यहां मिन तबईजिया मौजूद है, तल्लिक मिन निसाई मन शिता। तो कहते हैं औली उमूम सिफती, या वहां पर तबईज को तर्क कर दिया गया सिफत के उमूम की वजह से, कौन सी सिफत, शाअत की जो सिफत आ गई कि जो भी बीवी चाहे, वही अल मशीअतु, और वो सिफत कौन सी है, कहते हैं वो मशीअत है, हत्ता लौ काला, यहां तक कि अगर खावन ने यूं कहा मन शिता तल्लिक मिन निसाई मन शिता, तो अगर ये खावंद कहता है यानी सिफत आम्मा ना लाता, काना अलल खिलाफी, तो ये भी उसी इख्तिलाफ पर होता। इस सूरत में भी जो मतन में जैसे मसले में इख्तिलाफ था कि इमाम साहब के नजदीक सारा मजमुआ वाकई नहीं कर सकता, और साहिबैन के नजदीक मजमुआ तलाकें भी औरत वाकई कर सकती है, यहां भी इसी तरह है, अगर वो ये कहता तल्लिक मिन निसाई मन शिता, तो इमाम साहब के नजदीक सारी बीवियों को तलाक नहीं दे सकता, बास को दे सकता है, जबकि साहिबैन फरमाते हैं सारी बीवियों को भी तलाक दे सकता है। बात समझ में आ गई, हल हो गया। चलिए बस, बेहदा हुआ अल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।